أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم.
الحمد لله رب العالمين، الرحمن، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين، إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
لبيك اللهم لبيك، لبيك لا شريك لك لبيك، إن الحمد والنعم لك والملك لا شريك لك، لبيك حجا حقا تعبدا حقا، لبيك مرهوبا ومرغوبا إليك، لبيك ذا النعماء والفضل الحسن، لبيك وسعتين والخير بيديك، والرغباء إليك والعمل، لبيك ذا المعارج، لبيك ذا الفواضل، لبيك إله الحق لبيك، لبيك اللهم لبيك، لبيك لا شريك لك لبيك، إن الحمد والنعمة لك والملك لا شريك لك.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. كيف حالكم يا سيسترز؟ آپ سب امید ہے آپ سب بخیر و عافیت ہوں گے انشاءاللہ. جی اور یہ بتائیے کہ شکر اللہ کی آپ نے اللہ سبحانہ و تعالیٰ کا آج صبح اٹھ کے. الحمدللہ میں بھی بالکل خیریت سے ہوں، جزاکم اللہ خیرن کثیرا. جی اتنے خوبصورت دن کا آغاز اور سبحان اللہ رمضان کے قریب قریب پہنچتے جا رہے ہیں، کیسی فیلنگز ہیں؟ کچھ سوچنا شروع کیا، کچھ پلاننگ اسٹارٹ کی کہ کیا کرنا ہے اس رمضان میں؟ انتظار ہو رہا ہے، انتظار بھی ہو رہا ہے نا، بہت ایکسائٹمنٹ ہونے لگتی ہے جیسے جیسے دن قریب آ رہے ہوتے ہیں، اور ہم سب اپنی اپنی کوشش بھی کر رہے ہوتے ہیں، ہے نا. اور یہ بتائیے کہ کیا پلاننگ کی آپ لوگوں نے تاکہ ہم ایک دوسرے کو فائدہ دے سکیں، کچھ بھی؟ ہم ایک دوسرے کو بھی فائدہ دے سکتے ہیں نا، گھر سے شروع کریں پلاننگ. بالکل، کیونکہ جتنا زیادہ آپ اپنے گھر میں آرگنائز ہوں گے اس کا فائدہ کیا ہوگا؟ جی فائدہ کیا ہوگا؟ کس چیز کا آپ کو ٹائم مل جائے گا؟ ٹائم سیو ہوگا بالکل. اور کس چیز کا ٹائم ملے گا؟ آپ اپنا ٹائم عبادت میں زیادہ لگائیں گے نا. اور اس کے علاوہ اور کس چیز کی ہمیں پلاننگ کرنی ہے؟ और किस चीज की करनी है, इबादा की प्लानिंग करनी है जी। हमें लग तो ये रहा होता है कि इट्स ओके, हम तो जो है ना वो क्योंकि रमजान होता है, रूटीन में सब कुछ कर रहे होते हैं तो हम कर लेंगे ना। लेकिन जो है वो होता क्या है कि जब टाइम आता है फिर अगर हम बहुत दूसरी चीजों में उलझने लगते हैं, समटाइम्स हम भूल जाते हैं। तो मुझे ऐसा लगता है कि हमें अपनी जो है वो अभी से हमें प्रैक्टिस करना चाहिए एक स्केड्यूल को, और इसके साथ साथ अपनी दुआओं को लिखिए, अभी से सोच सोच के लिखिए जी। और दौरे कुरान के अटेंड करना और ये मैसेज दूसरों तक पहुंचाना, सुभान अल्लाह कितना इम्पोर्टेंट है ना, कि हमारे लिए कितने रिवॉर्ड जमा हो जाएंगे इंशाल्लाह जब हम खुद अपनी भी तैयारी कर रहे हैं और साथ साथ में अपने जहन में कुछ लिस्ट बनाइए कि इस दफा आपने अपनी कौन सी फ्रेंड से बात करनी है, किसको दावत देनी है, किसको बुलाना है, राइट? क्योंकि आप देखिए कि जो एक हमें हमें अपनी सराउंडिंग्स में सीखना चाहिए ना, कि बाज़ औक़ात हम तो ये परेशान हो जाते हैं कि अगर हम एक बार बोल के पता नहीं दोबारा कैसे बोलें, अच्छा हमने फलां को पहले भी कहा था पर वो नहीं आए, राइट? लेकिन अगर आप गौर करें तो जिस चीज की भी एडवर्टाइजमेंट होती है हमें टीवी पे जगह जगह नजर आ रहा होता है, एक पेप्सी या कोक के एड को ले लीजिए, तो उसमें क्या हो रहा होता है, एक ही चीज को बार 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 बताते हैं ना, बार बार बता रहे होते हैं और बार बार वो एड सामने आ रहे होते हैं, और उसके बाद क्या होता है, बाज़ाख़ात आप नहीं भी लेना चाह रहे होते तो आप सोचते हैं कि अच्छा मैं एक दफा ट्राई करके देखूं कि कैसा है ना। इतनी बार इसके एड्स आ रहे हैं, इतनी बार ऐसे हो रहा है, तो सुभान अल्लाह। तो डिफरेंट स्ट्रेटजीज को जो है वो जरूर हमें अपनाना चाहिए और ज्यादा ज्यादा लोगों तक मैसेज पहुंचाना है, और इसमें घबराना नहीं है इंशाल्लाह। अगर कोई नहीं भी आ रहा तो हमारा रिवॉर्ड लिखा जा रहा है, ठीक है ना? तो चलिए इंशाल्लाह क्लास को स्टार्ट करते हैं, अटेंडेंस के लिए रेडी हो जाइए इंशाल्लाह। अल्लाह सुभान व तआला सबके लिए आसान करें, आमीन। चलिए अपनी अटेंडेंस के साथ लबैक टाइप कीजिएगा, बिस्मिल्लाहिर्रहमानिर्रहीम। उज्मा फजल, मैमूना परवीन, बुशरा अहमद, राबिया अकबर, सबीहा खान, शाजिया आमिर, एनी सलीम, फिजा फरहान, जरीना मोहम्मद, सलमा शेख, नबीला आमिर, फायका अहमद, उज्मा ताहिर, शुमाइला अरशद, यासमीन इकबाल, जहरा तुर्राबी, शहाना शहनाज फातिमा, नरगिस रहमान, तनवीर जहां, रखशंदा अजीज, नादिया नाज, नौशीन मोहम्मद, कुरतुलैन इकबाल, अनीस फातिमा, साइमा खान, जवेरिया तजीन, सीमा खालिद, महमूदा हुसैन, इरम गुलजार, आलिया साबिर, फरजाना चौधरी, नजमा सलीम, साइमा करनी, अतिया इफ़त, सफूरा हमीद, अनीला अतहर, नादिया नाज, ख्वाला जैगम, तस्नीम फातिमा एंड इरम फारिद जी। अगर किसी की अटेंडेंस ले गई हो तो वो मार्क करें। अभी भी कुछ स्टूडेंट्स ऐसे नजर आ रहे हैं जिनके पास स्टूडेंट्स आईडीज नहीं है, तो जल्दी से अपने स्टेप नंबर 2 को कंप्लीट कीजिए, अपनी रजिस्ट्रेशन कंप्लीट कीजिए, ताकि आपकी जो है वो स्टूडेंट्स आईडी आप इंशाल्लाह अपनी ले सकें, ठीक है? चलिए इंशाल्लाह ताला आप रेडी हो जाइए, हमारी तजवीद की क्लास का टाइम है। सिस्टर हिना, अगर आप रूम में मौजूद हैं तो हैंड रेस कर लीजिए इंशाल्लाह, हम तो अपनी तजवीद की क्लास स्टार्ट करते हैं। जज़ाकुमुल्लाहु खैरन कसीरा, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू। जी कैसे हैं आप सब लोग? अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह जी, अल्हम्दुलिल्लाह अल्लाह ताला का एहसान है। ओके, हम मखारिज से शुरू करते हैं। काफी सारे मखारिज हम कवर कर चुके हैं। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। लास्ट टाइम आई थिंक हम लोग टिप ऑफ टंग के ऊपर थे, और हमने टिप ऑफ टंग से आने वाले काफी सारे लेटर्स कर लिए हैं। मुझे करेक्ट कीजिए अगर मैं गलत हूँ। हमने नून किया, रॉ किया, और हरूफ़ुन नक़्लिया,
ta, dal, and do here, right? और जी आज हमारा यानी लास्ट टू मखारिज रह गए हैं टिप के ना जी इंशाल्लाह हम उन्हें कंटिन्यू करते हैं अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम आज जो हम लेटर्स पढ़ेंगे वो है हुरूफुल लसवीया लसवी लेटर्स सा ذال and ذو یہ تین letters ہیں جو کہ حروف اللسویہ کہلاتے ہیں یہ تینوں letters ایک ہی مخرج سے آتے ہیں جب زبان کی نوک سامنے کے اوپر کے جو دو دانت ہیں ثنایا علیا ان کے کناروں سے لگتی ہے تو یہ تین لیٹرز ادا ہوتے ہیں ان لیٹرز کی ادائیگی میں آپ کو کچھ چیزوں کا دھیان رکھنا بہت ضروری ہے نمبر ون کہ آپ اپنی ٹپ کو ایجز پر لگائیں جیسے اس کے بارے میں بہت سارے لوگ یہ خیال کرتے ہیں کہ آپ میرر میں دیکھیں اور آپ کی ٹپ کو باہر آنا چاہیے دانتوں سے تو اگر آپ اپنی ٹپ کو بہت زیادہ دانتوں سے باہر نکال رہے ہیں تو اس سے آپ کی آواز ان لیٹرز کی خراب ہو جاتی ہے بہت پریسائز 100% ساؤنڈ نہیں آتی کیونکہ اس کا مخرج جو ہمیں ہر جگہ لکھا ہوا ملتا ہے وہ یہی ہے کہ ٹپ کو لگانا ہے تو اگر آپ زبان کو ذرا سا بھی باہر نکال دیں گے نا تو ٹپ تو آپ کی باہر نکل جائے گی اور پھر جو حصہ دانتوں کے کناروں کے ساتھ لگ رہا ہوگا وہ ٹاپ ہوگا اس سے آواز میں 1920 کا یا اس سے زیادہ ڈفرنس آنے لگ جاتا ہے یا بعض اوقات کچھ صفات کی امپرفیکشن کی ریزن بھی یہی ہوتی ہے تو اس لیے آپ نے ٹپ کو اپنے کناروں کے ساتھ لگانا ہے شارپ ٹپ کو استعمال کریں اور شارپ ٹپ کو اوپر سامنے کے جو دو دانت ہیں ان کے کناروں کے ساتھ لگائیں دوسری چیز جس کا دھیان رکھنا آپ کو ضروری ہے وہ یہ کہ ثنایا علیا دونوں دانتوں کے کنارے استعمال ہو رہے ہوں یعنی ایسا نہیں ہونا چاہیے کہ آپ کی جو ٹپ ہے وہ اتنی سکویز ہو کے لگ رہی ہے کہ وہ ہلکی سی دانت کے بس کسی حصے پہ لگ رہی ہے نہیں آپ اس کو پھیلائیں کیونکہ یہ تینوں لیٹرز ہی نا ساؤنڈ کو ڈیمانڈ کرتے ہیں کہ ساؤنڈ رن کی جائے ساؤنڈ آپ کی اچھی آنی چاہیے تو آپ اس میں تھوڑا پھیلا کر دونوں دانتوں کے کناروں پر لگائیں گے تو آپ کے لیے یہ ساؤنڈ کی جو رننگ کرنا ہے یہ آسان ہو جاتا ہے ایس یوں کر کے ٹھیک ہے پھر اس میں ایک اور چیز کا دھیان رکھیں اور وہ یہ کہ نیچے والے دانتوں میں اور اوپر والے دانتوں میں آپ نے ٹپ کو دبانا نہیں ہے رائٹ یعنی جیسے وہ بائٹ کرتے نا اتنا زیادہ اس کو ٹائٹ نہیں کرنا کہ آپ کی ٹپ دبنے لگ جائے اگر آپ کے نیچے والے دانت تھوڑے ڈسٹینس پہ ہیں تو بھی ٹھیک ہے اگر وہ ہلکے ہلکے ٹچ کر رہے ہیں نیچے سے تو بھی ٹھیک ہے لیکن نیچے والے دانتوں سے اس کو پریشرائز نہ کریں اب جب اس کو پریشرائز کریں گے نا تو آپ کو اپنی ٹنگ کے اوپر ایک اریٹیشن سی فیل ہوگی اور اس سے آپ اپنی ساؤنڈ کو اچھا رن نہیں کر پائیں گے ٹھیک ہے تو اگر آپ کو یہ اریٹیشن فیل ہو رہی ہے لیٹرز کی ادائیگی کے دوران تو آپ اپنے نیچے والے دانتوں کو تھوڑا ڈسٹینس پر رکھیں یا آپ بالکل سافٹ ان کو ایسے جیسے آپ انوالو نہیں کریں وہ خود ہلکے سے ٹچ ہو رہے ہیں بس یعنی وہ زیادہ وہاں پر اسٹرانگ ایک ہٹ نہ دیں یہ کچھ چیزیں ہیں جن کا دھیان رکھنا ضروری ہے لیٹرز کی پرفیکشن کے لیے پھر ہم انڈیویجل لیٹرز دیکھتے ہیں سا زال اینڈ زو یہ تین لیٹرز یہاں سے آتے ہیں اسا سب سے پہلے ہم سا کو دیکھتے ہیں سا دونوں لیٹرز سے تھوڑا ڈیفرنٹ ہے کیونکہ سا میں سا کو بولتے ہوئے آپ نے ہوا کو باہر کی طرف نکالنا ہوتا ہے یعنی یہ ساؤنڈ اس کر کے آئے گی ٹھیک ہے आएगी कहां से? टिप और एजेस से. लेकिन जो लॉट ऑफ एयर है आपने उसको बाहर की तरफ निकालना है. जैसे मैंने आपको पहले ही बताया कि तीनों लेटर्स में आपकी साउंड अच्छी आनी चाहिए. एक साउंड यानी कोई भी ऐसा लेटर जैसे ता दा दो, मैंने तीनों में आपको कहा था ना कि इसमें जो साउंड है वो ब्रेक हो जाती है. जैसे ही आप मखरज को हिट करते ना, आपको एक स्ट्रांग बॉल के हिट की तरह की आवाज देनी होती है और साउंड फिर डिसअपियर हो जाएगी. मतलब एक हिट की आपको आवाज आती है और फिर साउंड नहीं आती. लेकिन ये तीनों लेटर्स उससे ऑपोजिट हैं. इन तीनों लेटर्स में आपकी साउंड रन करती है, लाइक सा या जाल या वो. तो आप उसकी साउंड को थोड़ी देर के लिए सुन सकते हैं. सा के लिए जैसे मैंने आपको बताया कि एयर भी आपने ब्लो करनी है और फिर साउंड भी आपकी अच्छी आनी चाहिए. इसमें हरका की अदायगी के वक्त मैंने बहुत ज्यादा ये नोट किया कि खास तौर पर जैसे ये वर्ड आते ना सुम्मा, इसमें स्टूडेंट्स सा को बहुत स्किप करते हैं. लाइक साउंड इनकी कैसे आती है, सुम्मा सुम्मा. अब आप देख सकते हैं कि सा इज नॉट ऑडिबल. ठीक है, इसमें आपने क्या करना है, पहले मखरज को हिट करके थोड़ी साउंड दे, फिर आप दम्मा और मीम सु सु यानी सु आपकी साउंड रन होगी, फिर आप मीम के साथ ज्वाइन करेंगे सुम सुम. फिर इसमें यानी एक तो ये कि इसमें जल्दी होने लग जाती है, फिर दूसरा ये कि समटाइम्स इसकी नाक में भी आवाज आने लग जाती है. ठीक है, तो जैसे लेतु सुन सु नहीं सु सु पुश करें बाहर की तरफ साउंड को, लेतु सुन. ठीक है, तो सा की साउंड आपकी अच्छी आनी चाहिए, प्लस उसमें कोई एसएच नेजल साउंड नहीं पाई जाती. समझ में आ गई ये बात. इसके बाद जो नेक्स्ट लेटर है हमारे पास वो है जाल. जाल के लिए हम वही मखरज वैसे ही प्रिसाइज इस्तेमाल करेंगे. प्रिसाइज टिप ऑफ टंग सामने के ऊपर के दो दांतों के किनारों के साथ लग रही होगी. फिर इसमें भी आपने वो फैलाकर जबान को लगाना है. ठीक है, बहुत बारीक करके नहीं लगाना. और इसकी साउंड में भी रन करनी रनिंग है, यानी रन रनिंग ऑफ साउंड इसके अंदर भी है, लेकिन इसमें आपने एयर ब्लो नहीं करनी. अब ये सांस से ऑपोजिट हो गया, इसमें आपने बिल्कुल एयर ब्लो नहीं करनी, अज ये साउंड. और जब आप एयर कंट्रोल करते हैं ना, समटाइम्स आपको अपनी टंग के ऊपर कुछ इरिटेशन सी फील होती है, तो आपने ये बस इसमें इतना ध्यान रखना है कि बहुत ज्यादा उसको दबाए नहीं. सॉफ्ट सा टच है, जितना आप सॉफ्ट हिट देंगे ना उतना आपको आसानी होगी साउंड को रन करने में. अगर आप हिट को स्ट्रांग करने की कोशिश करेंगे ना तो वो रिजिस्ट करता है. जितना हिट स्ट्रांग होता है उतना वो रिजिस्ट करता है कि साउंड रन ना करे और साउंड हिट ऑफ अ बॉल की तरह हो. एक हिट की साउंड आपको आए और उसके बाद आपको साउंड ना आए, तो हिट को आपने सॉफ्ट करने की कोशिश करनी है. इसके अंदर फिर बहुत ज्यादा ये भी सुनने में आता है कि लेटर बाउंस कर जाता है, लाइक इज कॉल इज नहीं इज कॉल. टाइम दे, साउंड रन करें विदाउट एयर और उसको हिलाना नहीं है. इज कॉल इज मखरज के ऊपर आवाज खत्म करके फिर नेक्स्ट लेटर. अगर आप इसे यूं कहते हैं इज कॉल या इवन इज कॉल इज, आप रन तो कर रहे हैं मगर जब आप छोड़े हैं तो आप बाउंस के साथ छोड़े. इज को इज कॉल दैट्स नॉट गुड. इज कॉल इज कॉल. ठीक है, यानी आपने पूरी साउंड को रन करके फिर आपने साउंड खत्म करनी है और फिर इमीडिएटली आपने कॉफ को बोलना, बीच में डिस्टेंस नहीं देना. ठीक है, इस चीज का भी ध्यान रखने की जाल में जरूरत है. जाल में किसी किस्म की आपकी बजिंग नहीं आती. आपकी बजिंग तब होती है जब आप टिप को बिहाइंड टीथ रखते हैं. ठीक है, तो इसमें बजिंग किसी आवाज नहीं होगी, नो एयर, सिर्फ अच्छी साउंड रन हो रही है और जाल की आवाज आनी चाहिए. ठीक है, जाल की साउंड अच्छी आनी चाहिए विदाउट बाउंस, स्पेशली जब वो साकिन हो. ओके, इसके बाद जो नेक्स्ट लेटर है वो है गौ. लेटर गौ और जाल काफी सिमिलर है, एक्सेप्ट ये कि गौ को आपने हैवी करना होता है, बाकी ऑलमोस्ट आप इसको जाल की तरह बोल रहे होते हैं. सेम मखरज है, रनिंग है, नो एयर, साउंड उसी तरह से आपने रन करनी है, लेकिन आप इसे हैवी करेंगे। अब हैवी करने के लिए ना बाज़ोकात इसमें ये एक कॉमन एरर हैवीनेस में पाया जाता है कि हम लिप्स का सर्कल बनाने लग जाते हैं और उससे हैवी करते हैं। तो अगर आप लिप्स के सर्कल से हैवी करें है ना, तो वो वाली हैवीनेस ज्यादा बम की आवाज देती है, लाइक पेश की और दम्मा की या सर्कल ऑफ लिप्स की, लाइक वो मैं ये वो बोल रही हूं लेकिन ये वो पेश की तरफ जा रहा है, ठीक है। तो आपने कोशिश ये करनी है कि लेटर हैवी तो हो लेकिन मुंह के अंदर टंग की पोजीशन से हैवी हो, लिप्स को सर्कल ना करें। मीन, ठीक है, इस तरह से। तो ये ऑलमोस्ट दाल की तरह है। ये वाले लेटर्स मखरज के तबार से नॉट टू मच हार्ड, आपको बस कपल ऑफ चीजों का ध्यान रखने की जरूरत है। मिरर में आप देख सकते हैं इसको, मिरर प्रैक्टिस कर सकते हैं। बस ये ध्यान रखें टिप आपकी बहुत ज्यादा आउटवर्ड ना आए, अगर वो बहुत ज्यादा आउट होती है तो उससे आपकी साउंड अमूमन खराब हो जाती है, या कुछ चीजें सफात में ऐसी हैं जो आप प्रैक्टिकली फिर नहीं कर सकते। लसविया चूंकि ये दांतों की जड़ों के पास से आ रहे होते हैं इसलिए फिर हम इनको लसवी कहते हैं, ठीक है। लेटर्स लसवी, आई एम नॉट श्योर एग्जैक्ट मीनिंग ऑफ द वर्ड लसवी, लेकिन ये सारे लेटर्स जो नतबाइया है या लसविया है, ये टिप और अपने प्रीसाइज मखरज की वजह से इनको ये नाम दिए गए हैं। नो, इट डजंट हैव अ विस्लिंग साउंड। इन तीनों में से किसी भी लेटर के पास विस्लिंग आवाज नहीं है। ठीक है जी, अब हम टिप ऑफ टंग के लास्ट लेटर्स पढ़ते हैं और वो है जिन्हें दो तरह से नेम किया जाता है, हरूफ उल सफीर और हरूफ उल असलिया। ठीक है, हरूफ उल सफीर असलिया जो है, असल आप कहते हैं टिप को, बिल्कुल जो सीन के साथ, ये सौत के साथ असल नहीं है, ये असलिया सीन के साथ है, तो वो टिप के रिजेम्बलेंस से ही आ रहा है। I cannot write Arabic. आपके जो नोट्स है ना उसके अंदर ये चीज मेंशन है लेटर्स के नाम, मैंने आपको लास्ट टाइम भी बताया था, नोट्स के लिए एडमिन से कर सकते हैं जिनके पास नहीं है। तो ये जो ये वर्ड है ना असलिया, ये सीन से है, अलिफ लाम, अलिफ सीन लाम या गोलता, असलिया। ये मैं एक्चुअली उर्दू में प्रोनाउंस करनी हूँ, वरना इसको अरबिक में हमजा लाम हमजा कहा जाता है, लेकिन अगर मैं हमजा कहूँ तो आप कंफ्यूज हो जाएंगे। अलिफ लाम अलिफ, जैसे हम उर्दू में लिखते हैं ना अलिफ, उस तरह से। तो असल जो है वो टिप को कहते हैं, तो ये लेटर्स चूंकि टिप से आ रहे हैं इसलिए इन्हें असलिया कहा जाता है। इनका दूसरा नाम है हरूफ सफीर, ये सौद से है, अलिफ लाम सौद फा या रो, सिफर से असफीर। तो सफीर इन्हें क्यों कहते हैं, क्योंकि सफीर एक्चुअली हम यानी सफीर का जो बेसिकली ये वर्ड तो सफर से है, इसके भी हम इंशाल्लाह डिस्क्रिप्शन देखते हैं, मगर इसका मतलब होता है विस्लिंग साउंड। तो चूंकि इन तीन लेटर्स के अंदर विस्लिंग साउंड है, इस वजह से फिर हम इन्हें हरूफ सफीर कहते हैं। ठीक है, कौन कौन से लेटर्स हैं, सीन, जा, सौद। सीन, जा एंड सौद, इनके मखरज को दो तरह से डिस्क्राइब किया जाता है। बाज किताबों में आपको एक डिस्क्रिप्शन मिलती है, बाज में दो दूसरी मिलती है। हम दोनों ही को पैरेलल लेकर चलेंगे, दोनों डेफिनेशंस को पैरेलल लेके चलेंगे और दोनों को डिस्कस करेंगे। ठीक है, पहली इसकी डेफिनेशन ये है कि जब आपकी टिप ऑफ टंग नीचे वाले बॉटम इंसाइजर्स, अब आप मैंने आपको बताया था ना सारे लेटर्स ऊपर वाले दांतों से आते हैं इसलिए हम उनके नामों के साथ उलिया उलिया, लेकिन जो नीचे वाले दांत होते हैं उन्हें हम सुफला कहते हैं। तो सिर्फ एक ये मखरज है जिसमें आपके सुफला टीथ की समहाउ इन्वॉल्वमेंट होती है। तो इन्हें हम कहते हैं सनाया सुफला। जब आपकी टिप ऑफ टंग नीचे वाले दांतों के सनाया जो सुफला है उनकी अंदर वाली प्लेट्स के करीब जाती है या उनको छूती है तो ये तीन लेटर्स अदा होते हैं। टिप ऑफ द टंग टचेस द इनर प्लेट्स ऑफ बॉटम इंसाइजर्स। ठीक है, आप समझ पा रहे हैं इनर प्लेट से क्या मुराद है? अगर आपको नहीं समझ आ रही तो आप मुझसे पूछ सकते हैं। ठीक है, इनर प्लेट्स यानी अंदर वाला, दांतों का जो अंदर वाला हिस्सा है वो। ओके, ये इसकी एक डेफिनेशन है। दूसरी इसकी डेफिनेशन है कि जब टिप ऑफ टंग ऊपर और नीचे वाले इंसाइजर्स के पैरेलल आ जाती है। ठीक है, किनारा किनारा नहीं कह सकते, हाँ वॉल्स ऑफ बॉटम इंसाइजर्स। यानी आप देखें कि आपका एक टीथ का आउटर पार्ट है ना, जहां आप ब्रश करते हैं। ठीक है, आपका एक आउटर पार्ट है, इसी तरह से टीथ का एक इनर पार्ट होता है जहां पर ब्रश करना थोड़ा हार्ड होता है, आपको बहुत एफर्ट करनी पड़ती है वहां से ब्रश करने, वो वाला जो पार्ट है इनर पार्ट जो अंदर की तरफ है ना, आउटर लेयर है तो वो आउटर लेयर ही, लेकिन वो अंदर की तरफ है, यानी मुंह के अंदर की जानिब है जहां आप दांत अपनी टंग को टच कर सकते हैं, वो वाला इनर, वो उसको हम कहते हैं इनर प्लेट्स। आउटर प्लेट्स बाहर है और इनर प्लेट्स अंदर है। हाँ जी, मुंह के अंदर है, सही। तो जो बिल्कुल फ्रंटल, हाँ ये कह सकते हैं इनर वॉल्स है ना, आउटर वॉल्स। आउटर वॉल्स बाहर की तरफ है, जो आप स्माइल करते हैं तो आपके टीथ जो नजर आ रहे होते हैं वो। जो इनर प्लेट्स है वो अंदर की तरफ है, वहां पर जब सनाया सुफला की जो इनर प्लेट्स है उनके साथ जब आपकी टिप टच करती है। ठीक है, आपने दोनों डेफिनेशंस नोट डाउन कर ली। अब हम इनको देखते हैं कि ये एक दूसरे के साथ, यानी इनका मतलब एक ही है, सिर्फ डिस्क्रिप्शन स्टाइल आप कह सकते हैं डिफरेंट है या परसेप्शन स्टाइल डिफरेंट है। स्कॉलर्स का परसेप्शन स्टाइल थोड़ा डिफरेंट है कि वो परसीव इसको डिफरेंटली कर रहे हैं, या फिर यानी दोनों चीजें हैं एक ही। सेकंड है कि जब टिप आपकी ऊपर और नीचे वाले दांतों के पैरेलल आ जाती है। अभी मैं इसको एक्सप्लेन करूंगी इंशाल्लाह, सिर्फ आप इतना इतनी सी बात अभी जहन में रखें कि टिप आपकी ऊपर और नीचे वाले दांतों के पैरेलल आ जाती है। अब आप देखें कि इसकी मेथडोलॉजी क्या है, यानी लेटर को प्रोनाउंस करते हुए आपकी पोजीशन कैसे बनती है। होता ये है कि जैसे नाम इंडिकेट करे ना, सफर, सफर में असल में होता ये कि सफर जो है ना वो हम इसको विसल से इसलिए रिजेम्बल करते हैं, सफीर यानी विस्लिंग साउंड को क्यों सफीर कहा जाता है, ऐसा वर्ड जो सिफर से निकला है, इसलिए क्योंकि जब आप विसल करते हैं तो अमूमन जो वो होंठों को गोल करके विसल की जाती है ना, वो इसलिए की जाती है कि एक तो लिप्स का सर्कल सफर बनाया जाता है, दूसरा दोनों होंठों के बीच में एक बहुत नैरो पैसेज बनता है, इस वजह से उसको सफीर कहते हैं। सही, अब वो सफीरिया नाम इन लेटर्स को क्यों दिया गया, क्योंकि असल में इन लेटर्स में क्या मेथडोलॉजी होती है कि ऊपर वाले जो दांत है ना दो, सनाया उलिया, और नीचे वाले जो दो दांत हैं सनाया सुफला, ये एक दूसरे के बहुत करीब आ जाते हैं। टच नहीं करेंगे, टच नहीं करेंगे, ये एक दूसरे के बहुत करीब आ जाते हैं। इतने करीब आ जाते हैं कि इनके बीच में एक नैरो ओपनिंग रह जाती है, एक छोटा सा होल बन रह जाता है, बस एक नैरो पैसेज होता है, एक नैरो ओपनिंग होती है। इसी नैरो पैसेज और ओपनिंग की वजह से इसको सफीर कहते हैं। जब वो साउंड आपकी उस नैरो पैसेज से गुजरती है ना, तो एक तो ये कि वो नैरो पैसेज सफीर की तरह, जैसे सिफर में आप नैरो पैसेज बना रहे हैं, इस तरह से यहां पे भी वो नैरो पैसेज बन रहा है, दूसरा उस नैरो पैसेज से गुजरने की वजह से ही विस्लिंग साउंड क्रिएट होती है। जितना आपका अच्छा वो नैरो पैसेज होता है उतनी अच्छी आपकी विसल साउंड होती है। अच्छा, ये तो दांतों की पोजीशन होगी। जो टिप है ना आपकी, वो इन दांतों के इस नैरो पैसेज के बिल्कुल पीछे होती है, ठीक है? यानी टिप ऑफ टंग पैरेलल, पैरेलल आप देखें हम क्या कहते हैं, पैरेलल चल रही है ना लाइंस, आप तीन लाइंस ऊपर नीचे ड्रॉ कर दें तो वो पैरेलल चल रही है, बिल्कुल यही चीज आ रही है। यानी आपकी ऊपर आपके दांत हैं, नीचे आपके दांत हैं, सेंटर में आपकी टिप है, तो ये पैरेलल आ गई उनके, राइट? तो ये जो चीज है ये फर्स्ट डेफिनेशन के अकॉर्डिंग होगी कि जब आपकी टिप ऑफ टंग ऊपर और नीचे वाले इंसाइजर्स के पैरेलल आती है। अब सेकंड डेफिनेशन क्या कह रही थी कि जब आपकी टिप नीचे वाले बॉटम इंसाइजर्स की इनर प्लेट्स के को टच करती है। अब होता क्या है कि जब आपकी टिप उस बिल्कुल नैरो पैसेज के करीब है ना, तो आप अगर अपनी टिप अपनी टंग को देखें ना, यानी उसमें थिकनेस में देखें, तो इट्स नॉट थिन एज अ प्लेट, यानी एक बहुत पतली सी चीज की तरह थिन नहीं है, आपको इसमें थिकनेस फील हो रही है, ठीक है? आपकी टंग जो है वो थोड़ी थिक है। फिर वो होता क्या है कि जो टंग की टिप का ऊपर वाला हिस्सा है वो उस नैरो पैसेज के बिहाइंड होता है, और जो टंग की टिप का नीचे वाला हिस्सा है वो बॉटम इंसाइजर्स की इनर प्लेट्स के साथ टच कर रहा होता है, ठीक है? अब एक मोटी सी चीज आपने ली हुई है ना, तो मोटी चीज का ऊपर वाला सिरा है, नीचे वाला सिरा है, तो जो ऊपर वाला सिरा है वो कहां आ रहा है, आपके दांतों के बिहाइंड, बिल्कुल वो जो नैरो पैसेज है, छोटा सा पैसेज है, बहुत बारीक सा, तो आपकी टिप वहां जा रही है, और जो टंग का विड्थ वाइज मोटाई के हिसाब से जो नीचे वाला हिस्सा है ना, अब है तो वो भी टिप ही है लेकिन वो थोड़ी थिक नीचे बॉटम की तरफ जा रही है, वो वाला हिस्सा आपका कहां टच करता है, नीचे वाले दांतों की इनर प्लेट्स के साथ। आप इसको बोल के फील कर सकते हैं, एट अ टाइम बोथ ऑफ द थिंग्स आर हैपनिंग, कि वो टच भी हो रहे हैं बॉटम इंसाइजर्स के साथ और वो उस होल के पीछे भी है, क्योंकि होल बहुत डिस्टेंस पर नहीं है ना, तो वो आपकी टंग की थिकनेस इतनी काफी है कि वो उस जगह को कवर कर सके, होल के पीछे भी एट अ टाइम हो और बॉटम इंसाइजर्स की इनर प्लेट्स के साथ भी टच कर रहा हो। आर यू गेटिंग माई पॉइंट? ठीक है, ओके, अल्हम्दुलिल्लाह जी। क्या क्या आपको बात समझ में नहीं आई, आप लिख सकते हैं जी। इसमें मैं आपको ये बता रही हूं कि जो दोनों डेफिनेशंस है ना वो साथ साथ चलती हैं, यानी आपकी जो वो नैरो पैसेज बनाया हुआ है ना अपने दो दांतों के बीच में, आपकी टंग उसके बिहाइंड होती है ना, तो चूंकि वो थिक है तो टंग बिहाइंड होने के साथ साथ नीचे वाले दांतों की अंदर वाली प्लेट्स को भी टच कर रही होती है, नहीं बिहाइंड भी होती है और साथ साथ वो नीचे वाले दांतों की अंदर वाली प्लेट्स के साथ भी टच कर रही होती है, क्योंकि उसका रुझान थोड़ा बॉटम की तरफ है, यानी नीचे की तरफ है, बहुत ऊपर नहीं है, ऊपर वाले दांतों के पास नहीं जा रही होती, तो वो नैरो पैसेज के बिहाइंड भी होती है और फिर नीचे वाले दांतों की इनर प्लेट्स के साथ भी टच करती है। तो जब ये टच होता है फिर क्या साउंड आती है, ये तीन लेटर्स की, अस और अज और असो। बहुत सारे स्कॉलर्स की ये ओपिनियन है कि अगर आप दांतों को जोड़कर इन तीन लेटर्स की अदायगी करना चाहते हैं तो इट्स टू मच हार्ड, ठीक है? तो ये आसान तरीका यही होता है कि आप नैरो पैसेज रखें, नैरो गैप रखें, अगर आप नैरो गैप के साथ बोल रहे हैं तो साउंड जो है वो आपकी अच्छी आएगी, ठीक है? अब हम इन तीन लेटर्स को इंडिविजुअली देख लेते हैं। सबसे पहले सीन, सीन बहुत आसान लेटर है, चूंकि हम इसको अपनी कॉमन लैंग्वेज में यूज करते हैं, उर्दू में यूज करते हैं, इंग्लिश में यूज करते हैं एस साउंड, तो ये वो बिल्कुल वही साउंड है, असा असी असु। सिर्फ इसमें आपने ये ध्यान रखना होता है कि जब आप हरका के साथ इसको बोल रहे हैं तो आपकी साउंड सीन की क्लियर हो, लाइक جیسے ہم سلام کرتے ہیں تو اسا یعنی سا کی ساؤنڈ آپ کی مکمل ہونی چاہیے, یا سالیمون تو اس کو سالی سالی جلدی نہیں, سا ساؤنڈ دیں اور پھر آپ اس کو حرکہ کے ساتھ بولیں سالیمون, ٹھیک ہے. پھر جو زا کی ساؤنڈ ہے وہ لیٹر زی کی طرح ہے, اس میں سین کی طرح کی آواز نہیں ہوتی. ڈفرنس کیا ہے, زا میں ایئر باہر نہیں آتی, سین میں ایئر باہر آتی ہے. تو جب ہم بولتے ہیں ازا زلزیلت زلزیلت, یہ جو ساؤنڈ ہے یہ بیسیکلی یعنی جب آپ مخرج تو وہی ہے سیم ہے, لیکن جب آپ ایئر کو کنٹرول کرتے ہیں از تو یہ والی ساؤنڈ آ رہی ہوتی ہے, ٹھیک ہے. اور پھر تھرڈ لیٹر ہمارا ہے وہ ہے سود. سود اور سین کی ساؤنڈ ایگزیکٹلی سیم ہے, صرف یہ ہوتا ہے کہ سود ہیوی ہے اور سین لائٹ لیٹر ہے, ٹھیک ہے. الصابرین, اس گروپ میں سے میں نے سب سے زیادہ جو ایرر دیکھا ہے وہ سود ہی کے اندر دیکھا ہے, کہ اسٹوڈینٹس سود کی ساؤنڈ کے اندر پرابلم ان کو آ رہا ہوتا ہے, اور اس کی وجہ یہ ہے کہ جب وہ اس کو ہیوی کرنے کی کوشش کرتے نا تو وہ سود کو کیسے ہیوی کرتے ہیں, سائڈس کو انوالو کر کے, مخرج تھوڑا اسکپ کر رہے ہوتے ہیں. لائک ایسی ساؤنڈ آتی ہے سو, مے بی آپ نے یہ ساؤنڈ سنی ہو, ایون سین میں بھی سم ٹائمس سو سو, یہ ساؤنڈ سو نے سو, یعنی ٹپ کو آپ نے اسی طرح سے رکھنا ہے جیسے فرنٹل پارٹ آف ٹنگ جو ہے وہ سین اینڈ سود دونوں لیٹرز کے لیے آپ کی بالکل سیم ہوگی. فرنٹل پوزیشن میں, فرنٹل پارٹ آف ٹنگ میں کوئی فرق نہیں آ رہا. ڈفرنس کہاں پر آتا ہے, بیک پارٹ آف ٹنگ میں. بیک جو پارٹ ہے وہ آپ کا اوپر کی طرف اٹھتا ہے, فرنٹ پارٹ آپ کا سیم رہتا ہے. جی اس میں بھی رننگ ساؤنڈ ہے. جی وہی میں آپ کو بتا رہی ہوں کہ ہیوینیس میں نا آپ جب سو ہیوی کریں گے تو ٹپ کی جو پوزیشن ہے آپ نے وہ خراب نہیں کرنی, کیونکہ ٹپ از دا مخرج. اگر آپ ٹپ کو خراب کرتے ہیں تو آپ کی ساؤنڈ خراب ہو جائے گی. تو ڈیپ پارٹ آپ کا اوپر جائے گا, جو ڈیپسٹ پارٹ آف ٹنگ ہے وہ آپ کا اوپر جاتا ہے, اور ٹپ آپ کی مخرج کے اوپر رہتی ہے. ٹپ آپ کی بالکل وہی پوزیشن لے گی جو سین کی ہے, ٹھیک ہے. انشاءاللہ ہیوینیس کے اندر اور بھی بہت ساری پوزیشن, ٹنگ کی پوزیشنز بن رہی ہوتی ہیں جس کو ہم انڈیویجولی آگے انشاءاللہ ڈسکس کریں گے. اوکے یہ آپ کے لسان کے لیٹرز تھے, صحیح. اس کے بعد اب ہمارے پاس جو لیٹرز آ رہے ہیں وہ ہے لپس کے, ٹھیک ہے. آج انشاءاللہ ہم اس کو ختم کر دیں گے, مخارج کو. لپس کے مخارج ہیں. لپس کے اندر دو مخارج پائے جاتے ہیں, اور ان دونوں مخارج سے جو ساؤنڈ جاری ہیں ان کو ہم حروف الشفویہ کہتے ہیں, ٹھیک ہے. شفوی لیٹرز یعنی نام ان کا ایک ہی ہے شفویہ, لیکن مخرج جو ہے وہ تھوڑا فرق آ رہا ہوتا ہے. دو مخارج ہیں. فرسٹ مخرج ہے وہ لیٹرز جن میں دونوں لپس انوالو ہوتے ہیں. یہ کون کون سے لیٹرز ہیں, واؤ با اینڈ میم. واؤ کا مخرج ہے, یہ ایکچولی آپ جب دونوں لپس کا سرکل بناتے ہیں نا تو یہ لیٹر ادا ہوتا ہے. اوا اوی او. اس کے اندر بھی بہت سارے کامن ایررز پائے جاتے ہیں. جیسے بعض اوقات اسٹوڈینٹس اس کو डब्ल्यू के अलावा वी की साउंड देते हैं, यानी लिप्स का सर्कल बनाने की बजाय वी की आवाज देते हैं, यानी अव्वा या वल्लदीना, वा वा आवाज आ रही होती है, वा नहीं, वा वा सर्कल से। समटाइम्स ऐसा होता है कि जब वो सर्कल से इसको अदा करते हैं तो उनका वाव हैवी होता है, लाइक वल वल, तो वो नहीं, वो मा वो नहीं, वा वा सर्कल से आएगा, लेकिन आपने लाइट रखना है, क्योंकि जैसे हमने देखा ना कि बाजू का सर्कल बनाते हुए, लिप्स का सर्कल करते हुए, इवन आप जब दम्मा बोलते हैं तो आप दम्मा की अदायगी के वक्त जब आप लिप्स का सर्कल बनाते हैं तो आपका डीप पार्ट जो टंग का है वो खुद ही ऊपर चला जाता है, उसके ऊपर उठने की वजह से ना ये होता है कि मुंह में एक हैवीनेस बन जाती है, अगर आप उस हैवीनेस को कॉन्शियसली पुश आउट नहीं करते तो वो आपके मुंह में रुक जाती है। ठीक है, वा वा मा, तो आपने वाओ को लाइट करके बोलना है, मुंह में हैवीनेस क्रिएट नहीं होनी देनी। सही, फिर इसके बाद जो लेटर आता है वो है बा। लेटर बा दोनों लिप्स के स्ट्रॉन्ग हिट से आता है, नॉर्मल आपके लिप्स ऊपर नीचे जैसे है ना, ऐसे ही आप इनको ज्वाइन करेंगे, नॉर्मल जैसे ज्वाइनिंग होती है, लेकिन हिट आपका स्ट्रॉन्ग होगा। ये आई होप सो कि अब आप ये बात अंडरस्टैंड कर चुके होंगे कि किस तरह से हिट आपका वीक होता है और कैसे आपका हिट स्ट्रांग होता है ना, क्योंकि मैंने जैसे आपको बताया कॉफ में हिट स्ट्रांग है लाइक अ हिट ऑफ अ बॉल, जा में स्ट्रांग है, और लेटर्स में जैसे हमजा में स्ट्रांग है, कुछ और लेटर्स में स्ट्रांग है, प्लस आपका बा में स्ट्रांग है। ठीक है, तो बा की जो साउंड है वो स्ट्रांग हिट से आती है। अब जो मखरज ऑफ मीम है वो भी सेम है, दोनों लिप्स की ज्वाइनिंग है, लेकिन मखरज ऑफ मीम मीम नॉर्मल मीडियम हिट से आता है, बहुत ज्यादा स्ट्रांग हिट नहीं है बल्कि मीडियम हिट है इसका। एम मा, तो आपने इन दो लेटर्स को कंपेयर करना है कैसे, इकट्ठा बोल के मा बा मा बा। अगर आपका हिट मा और बा के लिए सेम है, स्ट्रेंथ ऑफ द हिट, इट मीन्स योर बा इज वीक। ठीक है, यानी एक जैसे हिट से नहीं आपने बोलना, मा का हिट नॉर्मल है, सॉफ्ट है, और बा का जो हिट है वो ज्यादा स्ट्रांग है। अब बा बी बू बिस्मी, इसको आप यू नहीं बोलते, बिस्मी बी बहुत लाइट करके, या भी यू करके, यानी उसमें एयर भी आ रही हो, बिस्मी नहीं, बी बिस्मी, अब बा बी बू, ये साउंड आपको आ रही होगी, एक ब्रेकी सी साउंड है, ये हमेशा प्रेजेंट होती है, जो लेटर्स स्ट्रांग हिट वाले होते हैं ना, ये साउंड उनमें प्रेजेंट होती है कि जब आपके लिप्स ज्वाइन होते हैं तो हल्का प्रेशर देके आप उन्हें पार्ट करते हैं तो ये साउंड उसमें आती है। अब बा बी एंड बू, ठीक है, और मीम के लिए नॉर्मल हिट है, अम मा मी एंड मू। ओके, ये तो फर्स्ट मखरज हो गया, हरूफ शफविया का फर्स्ट मखरज जिनमें दोनों लिप्स की इन्वॉल्वमेंट थी। सेकेंड जो मखरज है वो है जब ऊपर वाले सामने के जो दो दांत हैं वो नीचे वाले होंठ के वेट एरिया को टच करते हैं, इनर पार्ट ऑफ लिप को टच करते हैं, तो लेटर फा अदा होता है। ये एक लेटर है जो डिफरेंट मखरज से आ रहा है, इस और मखरज क्यों डिफरेंट डिफरेंट आ रहा है, क्योंकि इसमें एक लिप की इन्वॉल्वमेंट है। जी मीम में गुन्ना है, गुन्ना को भी हम इंशाल्लाह डिस्कस करेंगे लास्ट मखरज में। जब सामने के ऊपर के दो दांत सनाया उलिया नीचे वाले होंठ के इनर पार्ट को जो अंदर वाला लिप का एरिया है ना उसको टच करता है, वेट एरिया जो है, गीला हिस्सा जो है वो, आउटर पार्ट को नहीं बल्कि वेट एरिया को। हाँ जी, जब उसको हिट करता है तो लेटर एफ फा अदा होता है। अच्छा, फा में भी ना इसको जब हम साकिन बोलते हैं तो डफ यू, ये तो आसान होता है, लेकिन जब हम इसे हरका के साथ बोलते हैं तो मैंने फा को भी देखा सा की तरह ये बहुत स्किप होता है। यानी जैसे सा में मैंने आपको बताया ना कि सा लेटर की आवाज बिल्कुल उमेठी हो जाती है, बिल्कुल फा के साथ भी यही होता है। यानी पलम्मा पलम्मा, तो द फा इज नॉट ऑडिबल, सिर्फ आप परसीव करें कि आप फा बोल रहे हैं, वरना फा की कोई साउंड नहीं आ रही। इंस्टेड आपको कैसे बोलना चाहिए, फलम फलम्मा, के फा की साउंड आए, फलम फलम्मा, ठीक है। तो ये भी जब हरका के साथ होता है तो इसमें इस यानी कॉन्शियसनेस के साथ, या इसमें आपको ये ध्यान रखने की जरूरत होती है कि फा की साउंड भी रन करे और उसमें एयर भी आ रही हो। बाकी लेटर इज नॉट हार्ड क्योंकि हम इसको हम अपनी कॉमन लैंग्वेज में यूज करते हैं, तो इस तरह से बहुत मुश्किल हर्फ नहीं है। तो ये दो मखारिज हो गए लिप्स के, ठीक है। तो अब तक हम कितने कितने मखारिज पढ़ चुके हैं, 16 मखारिज पढ़ चुके हैं। अब हम लास्ट मखरज पढ़ेंगे विच इज अल खैशूम। आपको याद है हमने मखारिज को दो मेन कैटेगरीज में डिवाइड किया था, किसी को याद है वो दो मेन कैटेगरीज कौन कौन सी, कौन कौन सी थी? जी बिल्कुल गुड, मखरज मुकद्दर एंड मखरज मुहक्कक। मुहक्कक जो है वो डिस्टिंक्ट मखारिज थे, और मैंने आपको बताया था कि जितने अल्फाबेट्स है ना वो तमाम के तमाम मुहक्कक मखारिज से आते हैं। कौन कौन से? अलहलक, अलसान, इन अशफतान। तो आप सारे मुहक्कक मखारिज कर चुके हैं, इट मीन्स कि आप सारे अल्फाबेट्स कर चुके हैं। फिर मुकद्दर मखारिज में हमने कहा था अलजौफ, विच इज अलिफ मदिया, वाव मदिया, या मदिया, जो मद लेटर्स हैं तीन वो वहां से आ रहे होते हैं। और खैशूम, अल खैशूम के बारे में स्कॉलर्स की डिफरेंस, स्कॉलर्स का डिफरेंस ऑफ ओपिनियन है कि क्या ये मुहक्कक है या ये मुकद्दर है। तो कुछ स्कॉलर्स इसको मुहक्कक में लेते हैं, कुछ इसको मुकद्दर में लेते हैं, और दोनों की जो लॉजिक्स हैं वो इट्स ओके कि वो ठीक है, ठीक है। यानी जो मुहक्कक में लेते हैं ना वो कहते हैं क्योंकि साउंड नेजल कैविटी एक स्पेसिफिक एरिया से आ रही है, ठीक है, एक स्पेसिफिक जगह से आ रही है, क्योंकि हमने कहा था ना मुहक्कक वो होते हैं जो स्पेसिफिक पॉइंट से आ रहे होते हैं, आपको फील होता है कि साउंड कहां से आ रही है। तो जो इसको मुहक्कक लेते हैं वो कहते हैं चूंकि साउंड एक स्पेसिफिक एरिया से आ रही है इस वजह से हम इसको मुहक्कक के अंदर शामिल करेंगे। जो मुकद्दर में लेते हैं वो कहते हैं कि क्योंकि इट्स एन एरिया, नेजल कैविटी एक पूरा एरिया है, उसमें आवाज किस पॉइंट से आ रही है वी आर नॉट श्योर अबाउट दैट। वो एक पॉइंट यूज करने के बजाय आवाज पूरा एरिया यूज करिए, इसलिए फिर वो मुकद्दर में इसको लेते हैं। तो बहरहाल बात एक ही है साउंड के अंदर या साउंड की प्रोनाउंसिएशन के अंदर कि कहां से साउंड आ रही है, देयर इज नो डिफरेंस, सिर्फ एक जो है एक मुहक्कक या मुकद्दर होने में उसका इख्तलाफ राय पाया जाता है। इसमें जो खैशूम है वो क्या है? ये नेजल कैविटी है जो आउटर, इसकी जो लिमिट है वो जो आपके आउटर नॉस्ट्रल्स हैं वहां से शुरू होके ये पूरे नाक की कैविटी है जो अंदर रन होती है, और इसकी जो इनर ओपनिंग है ना वो हलक के पास है। आप इसको फील कर सकते हैं सांस लेकर, कि जब आप ब्रेथ इन करते हैं तो आउटर नॉस्ट्रल से, मुंह बंद करके सांस लें, तो आउटर नॉस्ट्रल से क्या होता है साउंड आपकी नेजल कैविटी में जाती है, और कैविटी से फिर जो सांस है वो कहां हलक की तरफ, वहां पर एक ओपनिंग होती है जिससे वो हलक में जाता है, जो साउंड है वो आपकी हलक में जा रही होती है। ठीक है, तो ये अलखैशूम है। अब अलखैशूम से कोई लेटर नहीं आता, तो हम अल्फाबेट सारे कर चुके हैं, हमने कहा वो मुहक्कक मखारिज से आते हैं, तो अलखैशूम से कोई भी लेटर नहीं आता। अलखैशूम से गुन्ना की आवाज आती है। अब गुन्ना क्या है? गुन्ना नेजल साउंड है, जी इसका जो एरिया है नेजल कैविटी का वो आउटर नॉस्ट्रल से शुरू होके पूरी नाक की जो कैविटी है वो सारी, और इसकी ओपनिंग होती है इनर माउथ के अंदर, यानी बिल्कुल जो आपका डीपेस्ट पार्ट ऑफ टंग है ना वहां पे नॉस्ट्रल्स की एक ओपनिंग होती है, तो ये सारा एरिया आपकी नेजल कैविटी है। और इससे कौन सी आवाज आती है? गुन्ना की आवाज आती है। गुन्ना क्या है? गुन्ना नेजल साउंड है, अ कंपल्सरी कंपोनेंट ऑफ लेटर नून एंड मीम। हर्फ नून और हर्फ मीम का लाजमी हिस्सा। अब हमारे यहाँ एक जनरल कॉन्सेप्ट ये रखा जाता है कि गुन्ना तब किया जाता है जब आप इख्फा कर रहे हैं, या गुन्ना तब किया जाता है जब आप इन अल्लदीना या सुम ज्यादा रुक रहे हैं, तब गुन्ना किया जाता है। याद रखें कि जब भी आप नून और मीम को अदा करेंगे आवाज नाक से आएगी, नेजल कैविटी इन्वॉल्व होगी। जब नेजल कैविटी इन्वॉल्व है इसका मतलब है कि गुन्ना हो रहा है। इन दो लेटर्स को आप कभी भी गुन्ना के बगैर नहीं बोल सकते, चाहे आप वा मा क्यों ना बोल रहे हो। अगर आप माँ बोल रहे हैं ना, माँ को भी नाक में आवाज रन के बगैर नहीं बोला जा सकता। नहनु, ये दोनों नून्स के अंदर गुन्ना है। हाँ, टाइमिंग्स ऑफ गुन्ना इज अ डिफरेंट थिंग, टाइम कम ज्यादा हो रहा है वो एक अलग बात है, मगर गुन्ना इज देयर। और इसका एक्सपेरिमेंट आप खुद भी कर सकते हैं। वो कैसे कि जैसे मैंने आपको बताया ना कि ये साउंड आपकी नाक के अंदर रन करती है, अगर आप अपने नॉस्ट्रल्स को थंब एंड फिंगर से बंद कर दें, यानी अगर आप थंब एंड फिंगर से बंद कर देते ना, एक पोर्शन आपने बंद कर दिया बाहर वाला, अब आप नून के मखरज को हिट करें तो क्या आवाज आएगी? अड अड, दैट्स नॉट नून। इज इट नून? नो। तो मैंने क्या किया, मैंने अपने नॉस्ट्रल्स बंद कर दिए, तो वो साउंड उसके अंदर जा रही है लेकिन वो उसको अलाउ नहीं कर रहा कि वो रन करे वहां ना, क्योंकि नाक बाहर से बंद है तो आवाज बाहर नहीं जाएगी, इसलिए वो वहीं पर ब्लॉक हो रही है, वो साउंड में गुन्ना नहीं आ रहा और वो नून नहीं है। अड अड ये साउंड आती है जो ऑलमोस्ट क्लोजर टू डी साउंड है, ठीक है, या डा 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 ये साउंड आती है नाक को बंद करके। अगर इसी तरह से आप मीम को बोलते हैं और आप अपने नॉस्ट्रिल्स को पकड़ लें, अपने नाक को अपने थंब एंड फिंगर से बंद कर दें, यानी पकड़ लें उसको जोर से दबा दें और आप मीम को बोलने की कोशिश करें, तो आपकी साउंड कैसी आएगी? बा बा बा, मुझे तो ये बा लग रहा है, ठीक है, इट्स नॉट मीम एटलीस्ट। बा और अब यानी उस तरह से, तो जब तक इन दो लेटर्स में नेजल कैविटी की इन्वॉल्वमेंट नहीं होती, ये ना तो नून बन सकते हैं ना मीम बन सकते हैं। इन अदर वर्ड्स, हम अगर ये कहें कि नून और मीम को अदा करते हुए आपको दो मखारिज की जरूरत होती है तो इट्स नॉट रॉन्ग। नून और मीम दो मखारिज से अदा किए जाते हैं, एट अ टाइम दो मखारिज को यूज करें। एक उनकी अपनी साउंड है जिसके अंदर एक कंपल्सरी क्वालिटी इन्वॉल्व है, जब तक आप वो क्वालिटी ऐड नहीं करते आपका लेटर मुकम्मल नहीं होता। तो आप क्या करते हैं, फिजिकल हिट एंड मखरज, और फिर साउंड आपकी क्या करती है, फॉरन नेजल कैविटी के अंदर ट्रेवल करती है, एन एन, या जैसे अब रहमान। तो आप जैसे ही नून को हिट करते हैं, साइमल्टेनियसली हिट के फौरन बाद, यानी आपकी जो साउंड है वो नेजल कैविटी में जाती है। याद रखें कि हिट से पहले साउंड को नेजल कैविटी में नहीं जाना चाहिए। अगर अभी आपने यानी जैसे लिप्स को भी बंद नहीं किया मीम के लिए और आप नेजल कैविटी खोल देते हैं और साउंड देने लग जाते हैं, तो वो साउंड स्ट्रांग नहीं आती। यानी फॉर एग्जाम्पल अब मैंने क्या किया, मैंने पहले से नेजल कैविटी खोली हुई है तो वो साउंड इतनी खूबसूरत नहीं है। नहीं, आ नेजल कैविटी बंद, और नेजल कैविटी कब खोलनी है, जब आपके लिप्स ज्वाइन होंगे तो फौरन आपने नेजल कैविटी खोलनी है। ये साउंड अब इसके अंदर ब्यूटी है। आप इसका डिफरेंस फील कर सकते हैं। जी, तो ये जो साउंड है यानी गुन्ना की जो क्वालिटी है वो नून और मीम की कंपल्सरी क्वालिटी है। जी, माँ में भी आपने ऐसे ही कहना है, यानी पीछे वाले लेटर में। माँ में ये होता है कि आप के लिप्स बंद होते हैं तो आप नेजल कैविटी खोल के और फिर आप लेटर को पार्ट करते हैं, लेकिन अलिफ में नहीं जाना चाहिए। यानी मा यू अलिफ में नाक में आवाज ना हो, मा। जी, लिप्स क्लोज करने का पॉइंट ये था कि जैसे ही आपके लिप्स बंद होते हैं ना साकिन, जब आप मीम को बोलते हैं, तो जैसे ही आप हिट करेंगे मखरज को, फिजिकल हिट देंगे, उस वक्त आपने नेजल कैविटी खोलनी है, उससे पहले नहीं। अगर आप पहले खोल देते ना तो साउंड नेजल कैविटी में रन करना पहले शुरू कर देती है और आपकी साउंड में ब्यूटी नहीं आती। सही जी। इस खैशूम की प्रैक्टिस के वक्त आपको इस चीज का ध्यान रखना बहुत जरूरी है कि आपकी नेजल साउंड मीम और नून तक महदूद रहे, पीछे और आगे वाले लेटर के अंदर ना जारी हो। ये चीज बहुत जरूरी है क्योंकि नेजल साउंड जो है जब वो पीछे या आगे वाले लेटर के अंदर आती है ना तो वो उस ब्यूटी को खत्म कर देती है, जैसे मैं अभी मेंशन कर रही हूँ। जैसे फॉर एग्जांपल आप वर्ड बोलते हैं अर्रहमान, अब ये क्या हुआ, ये मीम से नेजल साउंड शुरू हुई है और नून पर खत्म हुई है। मैंने नाक को बीच में बंद नहीं किया, मीम को भी दिया, अलिफ को भी दिया और फिर नून को भी आगे नेजल साउंड दी। इसमें आपकी नेजल साउंड मीम में है, नून में है, नॉट इन अलिफ। अब रहमान नहीं, अब रहमान मान। आप देखिए कि आपका अलिफ जो है वो अब नेजल साउंड के बगैर आ रहा है। सेम इज विद द वर्ड अब रहीम। तो यहां पे अगर आप मीम से पहले नेजल कैविटी ओपन कर देंगे तो ये साउंड क्या आएगी, अर्रहीम, यानी साउंड आपकी आएगी हीम। सारी रन करिए, हा से मैंने नाक खोला है, हा से नेजल कैविटी ओपन हो रही है, हालांकि हा में कोई गुना नहीं है, या में भी जारी है, मीम में भी जारी है। तो आपने इसकी साउंड को कब, नेजल कैविटी को कब ओपन करना है, अर्रहीम हीम। देखिए बिल्कुल क्लियर साउंड है या की एंड हा की। जैसे ही लिप्स आपने बंद किए ठीक है। अच्छा नेजल कैविटी को क्लोज कैसे करते हैं? एक तो जो मैंने अभी आपको तरीका बताया ही कहते हुए अगर आप अपने नाक को भी दबाए ना, यानी आप अपने थम से एंड फिंगर से अगर आप अपने नाक को प्रेस कर देते हैं तो साउंड नेजल कैविटी में नहीं जाएगी। आप इसको करके देख सकते हैं। और जैसे ही आप मीम के लिए लिप्स बंद करें आप उसे खोल दें तो आपकी साउंड बहुत क्लियर डिस्टिंक्ट होती है। लेकिन ऑफ कोर्स अब आप रीडिंग के दौरान हर वक्त तो नाक पकड़कर या नाक को छोड़कर नहीं ये एक्सरसाइज कर सकते। मैंने आपको बताया था कि इसकी दो ओपनिंग्स हैं, एक आउटर नॉस्ट्रल्स है। एक्चुअली मैं ये पॉइंट डिस्कस नहीं करना चाहती थी, मैं नहीं चाहती कि आप बहुत ज्यादा सोचों में पड़े। आप में से बहुत सारे लोग शायद बिगिनर्स हों और वो उस तरह से बहुत सारे एरियाज को ना परसेप्ट कर सके, लेकिन देखें अगर आपको समझ में आ जाती है बात। इसमें ये होता है कि इसकी दो ओपनिंग्स हैं, एक आउटर नॉस्ट्रल्स है और एक अंदर वाली ओपनिंग है जो इनर इनर ओपनिंग है। इस इनर ओपनिंग को भी हम बंद कर सकते हैं और एक्चुअली हम रीडिंग के दौरान उस इनर ओपनिंग को बंद करते खोलते हैं। अब ये इनर ओपनिंग बंद कैसे होती है कैसे खुलती है ये थोड़ा सा ध्यान देने की जरूरत है। इसको आप फील कर सकते हैं अगर आप ना जो है आप नाक से सांस लें, यानी इनहेल करें और फिर एक्सहेल करें ठीक है सिर्फ नाक से। फिर आप दो तीन ब्रेथ्स लेने के बाद आप यही काम मुंह से करें। जब आप मुंह से सांस अंदर करें हैं और सांस बाहर करें आप सिर्फ मुंह इन्वॉल्व करें, नॉट योर नेजल कैविटी। नाक से आपका सांस नहीं आ रहा, आपने नाक बंद किया, खुद से बंद किया, हाथ से पकड़ के नहीं, आपने नाक बंद किया। आपका सारा फोकस क्या है? इनहेल फ्रॉम दी माउथ एंड एक्सहेल फ्रॉम दी माउथ ठीक है। अब अगर आप थोड़ा सा ध्यान देना तो आपने नेजल कैविटी को अंदर से बंद किया। ये वो ओपनिंग है जिसको हम बंद करते और खोलते हैं नेजल साउंड को ऐड करने के लिए और नेजल साउंड को रिमूव करने के लिए। मैं फिर से रिपीट करती हूं, अगर आप सिर्फ आप पहले ये चीज अगर आप दोनों चीजों को इकट्ठा करेंगे ना तो आपको ज्यादा बेहतर समझ में आएगी। पहले आप इनहेल करें एक्सहेल करें 2 to 3 टाइम्स ओनली फ्रॉम योर नोज। और ये हम जनरली करते हैं, हम ज्यादातर सांस नाक से लेते हैं। अब आप क्या करें कि सिर्फ मुंह के ऊपर फोकस करें। अब जैसे वो गहरे सांस लेते हैं ना, कहते हैं ना गहरा सांस लें, मुंह से गहरा सांस लें, तो आप वो काम करें। मुंह से सांस लें इनहेल करें और मुंह से एक्सहेल करें। अब जब आप मुंह से इनहेल करते हैं और मुंह से एक्सहेल करते हैं तो आप ये बात फील करेंगे कि नाक में क्यों नहीं हवा जा रही, क्योंकि आपने वो पैसेज वहां पर ब्लॉक किया है। और आपको फील होगा, आपको ये बात फील होगी। आप 3-4 दफा ऐसे करें, मुंह से इनहेल किया फिर एक्सहेल किया फिर इनहेल किया फिर एक्सहेल किया, फिर आप नाक को खोलें और एक इनहेल और एक्सहेल नाक से करें, तो अब आपको डिफरेंस फील होगा कि आपने वहां पर हलक के पास कोई एक ओपनिंग है नेजल ओपनिंग, उसको ब्लॉक किया हुआ था। और उसको ब्लॉक करने से जो आपकी साउंड है सॉरी तो वो जो ओपनिंग है जिसको आपने ब्लॉक किया था उसको ब्लॉक करने की वजह से आपकी साउंड नेजल कैविटी में नहीं गई ठीक है। तो अगर आपको ये बात समझ में आ गई है तो इससे जो है वो आप उसको बंद करके नेजल कैविटी को बंद करके आप जो है वो नाकी साउंड को एक्सेसिव होने से रोक सकते हैं, यानी आपकी गुन्ना की आवाज जो है वो हर लेटर के अंदर फिर नहीं आ रही होती, फिर वो महदूद हो जाती है नून और मीम तक ठीक है। सो अल्हम्दुलिल्लाह आपके जो मखारिज का चैप्टर है वो खत्म हो गया है। अब आपका होमवर्क कितना सा है कि आपने ना इस चैप्टर को रिवाइज करना है फ्रॉम वेरी बिगिनिंग, जहां से हमने इस्तआजा और बसमल्ला की रूलिंग्स पढ़े थे, फिर लहन पढ़ा और सख्त बीच में सूरस को ज्वाइन करने के तरीके पढ़े, तौबा अलनफाल को ज्वाइन करने का स्पेसिफिक तरीका पढ़ा, डिफरेंट जो तिलावत की मरातब थे वो पढ़े, एंड देन मखारिज। आपने इनको रिव्यू करना है इंशाल्लाह। नेक्स्ट क्लास में मैं आपकी लिसनिंग भी करूंगी, और अगर आपका कोई सवाल होगा तो मैं क्वेश्चन आंसर सेशन करूंगी, ताकि जस्ट टू मेक श्योर के बिफोर गोइंग अहेड आपका ये वाला चैप्टर आपके माइंड में बहुत अच्छे तरीके के साथ क्लियर हो जाए। एक और चीज आप माइंड में रखें कि जब हम कॉमन एरर्स के साथ और इतना इन डिटेल मखारिज पढ़ते हैं तो बहुत सारी बातें आपको शायद अभी समझ में नहीं आ रही होंगी, लेकिन आई होप सो के इट्स ओके कि आप उनसे एक दफा गुजरे हैं, वो आपके बैक ऑफ माइंड में कहीं ना कहीं रह जाएंगी और जरूरत पड़ने पे वो आपको बहुत हेल्प करेंगी इंशाल्लाह। इसमें जिस चीज के ऊपर आपने फोकस करना है वो अंडरस्टैंडिंग ऑफ मखरज है, ओनली मखरज। अगर आपको उसके समझने में कोई प्रॉब्लम है तो वो आप बारहा पूछें, इंशाल्लाह मैं उसको रिपीट कर दूंगी। लेकिन जो बाकी जैसे टिप्स हैं और इन सारी चीजें, अगर आपको ये समझ में नहीं आती तो आप बिल्कुल दिल की तंगी इसमें महसूस ना करें इंशाल्लाह। आहिस्ता आहिस्ता जब हम आगे चलेंगे, सफात की प्रैक्टिस करेंगे, कुछ और चीजों की प्रैक्टिस करेंगे, तो आपकी ये जो अंडरस्टैंडिंग है ना इनर माउथ की पोजिशंस की, टंग कहाँ जा रही है, कहाँ से क्या चीज हिट हो रही है, ये सारी चीजें आपको इंशाल्लाह जो है उस वक्त ज्यादा बेहतर तौर पर समझ में आने लग जाएंगी। ठीक है, तो मेन फोकस आपका ये होना चाहिए कि आपको ये अंडरस्टैंडिंग हो कि कहाँ हिट करना है और मेरी टंग कहाँ जा रही है, क्या वाकई वो उस पोजिशन पर जा रही है या नहीं जा रही। हाँ, अगर नहीं जा रही तो उसके लिए आप पूछ सकते हैं, अगर मुझे कोई टिप इल्म में हुई तो मैं जरूर आपसे शेयर करूंगी जी। लिसनिंग का वही लास्ट लेसन है, आई डोंट नो हम सूरत नबा की कौन सी आयात पर थे, किसी सिस्टर को याद है तो प्लीज लिख दीजिए। सूरत नबा की हम प्रैक्टिस करे थे जी, 23 से लेकर 30 तक जी। इंशाल्लाह नेक्स्ट वीक मिलते हैं, बारकुम अल्लाहु फीकुम जी। बिल्कुल लास्ट लेसन होगा इंशाल्लाह। सुभानक अल्लाहुम्मा व बिहमदिक نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته. جی سسٹرز الحمد للہ ہمارا تجوید کا سیشن کمپلیٹ ہوا یہاں پر، اور یہ بتائیے کہ آپ سب کی پریکٹس کیسی جا رہی ہے تجوید کی؟ اچھا، جو چیز آپ لرن کر رہے ہیں، جو کلاس میں کرائنگ، الحمد للہ، اسے آپ اپلائی تو کرتے ہیں نا؟ ہاں، اور اس پہ تھوڑا سا فوکس ہوتے ہیں جب آپ تلاوت کر رہے ہوتے ہیں، اور جب یہ مخارج آ رہے ہیں تو آپ اس کے اوپر فوکس کر رہے ہیں اور چیک کر رہے ہوتے ہیں ہم کہ کس طرح سے ہم ادائیگی کر رہے ہیں، کیونکہ جب تک جتنی زیادہ مجھے پرسنلی ایسا لگتا ہے کہ تجوید جو ہے نا اٹس اے کائنڈ آف میتھس، جیسے میتھس ہوتا ہے نا کہ جتنا آپ پریکٹس کرتے جاتے ہیں اتنا آپ کا اچھا ہوتا جاتا ہے، اور جتنا ٹائم، اور حالانکہ الحمد للہ اس پہ ہم سے بہت زیادہ ایفرٹس تو مانگی بھی نہیں جاتی ہے، اگر تھوڑا سا ڈیورنگ جو ہمارا ریسائٹیشن کا ٹائم ہوتا ہے اسی میں اگر ہم تھوڑا سا دھیان دے لیں اور اس پہ فوکس کر لیں تو آپ بہت اچھی طرح سے مطلب اس کی پریکٹس کر سکتے ہیں، ہے نا؟ تو دھیان آتا ہے پوائنٹس فار حروف جی، تو ضرور اس کی آپ نے جس طرح بتایا جا رہا ہے اس کی پریکٹس کیجئے، تو انشاءاللہ آپ کو بہت فائدہ ہوگا اور بہت جلدی امپروومنٹ بھی ہوگی، اور اس جب آپ لیسن سناتے ہیں تو سنانا بہت امپورٹنٹ ہے، ہے نا؟ تو سنانا بھی ہے انشاءاللہ آپ نے اپنا سبق بھی، ٹھیک ہے؟ چلیے انشاءاللہ ہم اپنے نیکسٹ سیشن کی طرف چلتے ہیں. آج جو ہے حدیث جو ہے آج ہماری وہ کتاب الاذان 377 سے 384 حدیث نمبر، اور حدیث پڑھنے سے پہلے کیا کرنا ہے ہمیں؟ درود پڑھنا ہے، رائٹ؟ تو چلیے انشاءاللہ درود پڑھ لیتے ہیں. اللہم صلی وسلم علی نبینا محمد، چلیے انشاءاللہ ہم اسٹارٹ کریں گے. جزاکم اللہ خیرا کثیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد.
نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي. اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کے سلسلے میں اگلا سیشن شروع کریں گے. آج کا ہمارا سیشن کتاب الاذان کی کنٹینیوشن ہے اور حدیث نمبر 377 377 اور باب نمبر 7 ہے الدعاء عند النداء، اذان کے وقت دعا پڑھنا، اور کتاب کے اعتبار سے پیج ہے 283. آئیے دیکھتے ہیں کہ اذان کے وقت کس دعا کے پڑھنے کا حکم ہے اور کیسے پڑھیں گے. عن جابر بن عبداللہ رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال، حضرت جابر بن عبداللہ رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص کیا کرے، من قال حین یسمع النداء، جو اذان سنے، یعنی جب اذان سنے تو اس کے بعد انسان کیا کہے، اللہم رب ہذہ الدعوت التامہ، اے اللہ، یعنی اللہ تعالی کو پکارے گا کہ اس کامل پکار اور قائم ہونے والی نماز کے رب، والصلاۃ القائمہ. الگ الگ آپ سمجھ ہی رہے ہوں گے کہ دعوت التامہ کامل پکار، کون سی کامل پکار ہے؟ اذان جو بھی دی گئی. والصلاۃ القائمہ اور قائم ہونے والی نماز، کون سی؟ جو بھی ادا ہوگی. آتی محمدن، عطا فرما، دے دے محمد صلی اللہ علیہ وسلم کو، الوسیلت وسیلہ، والفضیلت اور فضل یعنی بزرگی، اور تیسری چیز، وابعثہ مقاما محمودا الذی وعدتہ، اور مقام محمود جس کا تو نے اس سے وعدہ کیا ہے. بس یہاں تک آپ ایک کوما بھی دیکھ ہی رہے ہیں، اور آپ خود بھی چاہیں تو اتنے الفاظ کو ہائی لائٹ کیجیے گا. یہاں پہ دعا کے الفاظ پورے ہوئے. ملے گا کیا یہ دعا پڑھنے سے؟ حلت لہو شفاعتی یوم القیامہ، حلال ہو جائے گی اس کے لیے میری سفارش قیامت کے دن، یعنی اس کو میری سفارش نصیب ہوگی قیامت کے دن. بہت خوبصورت دعا ہے. پہلی بات تو آپ دیکھیے گا کہ اس میں ہمارے لیے جو سیکھنے کی ہے کہ نبی صلی اللہ علیہ وسلم کے دور میں بھی اذان دی جاتی تھی. پھر دوسری بات کہ اذان سننے کا اہتمام کرنا چاہیے، کیونکہ یہ بات دا اذان سنیں گے پھر ہی تو پتہ چلے گا نا. اور آپ نے پیچھے پڑھا کہ اذان کے ساتھ ساتھ دہرائیں گے اس کے الفاظ کو چند الفاظ کے فرق کے سوا. اذان ختم ہوئی تو اب یہ دعا ہے. یہ ہے دین، چھوٹی چھوٹی باتیں بھی انگلی پکڑ کے سکھاتا ہے. پھر آپ دیکھیے گا دعا کے الفاظ کو، اللہم اے اللہ، رب ہذہ الدعوہ، اللہم کہہ دیا، پھر رب کیوں کہا؟ رب ہے تو اس پکار کا. اب دیکھیے ہم کہتے ہیں جاندار چیزوں کا رب ہے نا اللہ تعالیٰ. اذان کوئی جاندار چیز نہیں ہے نا، نماز بھی جاندار نہیں ہے. تو پتہ چلا کہ اللہ سبحانہ تعالیٰ نے اپنے آپ کو اذان کا اور نماز کا رب کہا ہے. تو گویا کہ پھر ہم کہہ سکتے ہیں کہ اللہ تعالیٰ جاندار اور بے جان چیزوں کا رب ہے. اور رب کے لفظ کو اگر ادھر ظاہری طور پہ تھوڑا سا جوڑ لیں، رب کون ہوتا ہے؟ ذرے کو کمال تک پہنچانے والا، ٹھیک ہے نا. تو اذان کے الفاظ کس کی طرف سے آئے؟ نماز کا طریقہ کدھر سے آیا؟ اللہ کی طرف سے آیا. تو یہاں ایک در پردہ خفیف سا اشارہ ہے کہ اذان کو بھی رب نے پیدا کیا اور اس کے الفاظ اور وہ سب کچھ بھی اللہ نے سکھا دیے, اور اذان اور نماز دونوں کے ساتھ ہی ہے. اگلی بات دیکھیے گا, پکار پوری. اب یہ کیسی پوری پکار ہے؟ بس یہ کہہ لیجئے کہ انسان کی پوری زندگی کو بدلنے والی پکار ہے, یا یہ وہ کتاب ہے, یہ یا یہ پکار ہے جو پوری کی پوری دعوت ہے. یعنی اس لفظ تامہ کی اتنی ضرورت بھی نہیں تھی, لیکن اس سے اہمیت کا احساس دلایا جا رہا ہے. پھر آگے دیکھیے, صلاۃ القائمہ, نماز کو قائمہ کیوں کہا؟ یہ وہی لفظ ہے جس کے لیے قرآن میں آتا ہے یقیمون الصلاۃ, نماز کو قائم کرتے ہیں, یا تم نماز قائم کرو. ایک تو جماعت کی نماز کی طرف اشارہ ہے, دوسرا اس میں ہمیں پتہ چلتا ہے کہ نماز ایک سوسائٹی قائم کرتی ہے. جب دن میں پانچ بار مختلف طرف سے آئے ہوئے لوگ ایک مسجد میں ملتے ہیں تو وہ ایک دوسرے کے دکھ درد کو بھی جانتے ہیں, اور ان کو اچھی طرح سے پتہ چل جاتا ہے کہ ہمارے دوسرے مسلمان کس حال میں ہیں. اب آج کیا ہوا کہ کچھ لوگوں نے اس اذان میں کچھ الفاظ بڑھا بھی دیے, کچھ کم کر دیے. کچھ لوگ تو شروع میں ایک پورا درود پڑھتے ہیں, تو میں اور آپ اس چیز کی جرات نہیں کر سکتے. ہم اس چیز نہیں رکھتے کہ اذان کے الفاظ میں ہی تبدیلی کر دے. ہم بندھے ہوئے, ہمارے سرے شریعت کی ڈوریوں کے ساتھ اس طرح سے بندھے ہیں کہ ہم مانیں گے, سمجھیں گے, لیکن ہم بدلیں گے نہیں. اللہ تعالیٰ نے مجھے اور آپ کو یہ نہیں کہا کہ شریعت بناؤ. حضرت ابراہیم علیہ السلام تک نے بھی یہ کہا تھا کہ آرینا منا سکنا, اے اللہ ہمیں اپنے طریقے سکھا. تو جتنا ایک انسان اللہ تعالیٰ پہ بات کو ڈال دیتا ہے, اتنا ہی اللہ تعالیٰ اس کے لیے پھر اس چیز کو آسان کر دیتا ہے. اگلی روایت دیکھیں گے, باب ہے اذان کہنے کے لیے قرآن دازی کرنا. الاستہام فی الاذان, استہام کہتے ہیں قرآن دازی کو. تیر پھینکتے تھے وہ لوگ تو اس کے بعد قسمتوں کا حال اور باریوں کا پتہ چلتا تھا. مطلب یہ ہے کہ اذان کہنے کا اتنا اجر ہے کہ اگر لوگوں کو معلوم ہو جائے, اندازی کریں, کیونکہ اتنے لوگ دعوے دار ہوں گے اذان دینے کے. عن ابی ہریرہ رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال, حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, لو یعلم الناس ما فی النداء, اگر جانتے لوگ اس چیز کو جو اذان میں ہے, بس صف الاولی, اور صف اول میں یعنی اذان دینے میں اور پہلی صف میں نماز پڑھنے میں کتنا اجر ہے, اگر لوگوں کو یہ پتہ لگ جائے. ثم لم یجدوا الا ان یستہموا علیہ لستہموا, تو وہ اس کے سوا کوئی اور چارہ نہ پاتے کہ وہ ضرور قرآن اندازی کرتے. یعنی اتنے زیادہ لوگ ہوتے کہ ان کو پھر باری کے لیے قرآن ڈالنا پڑتا. ولو یعلمون ما فی التہجیری, اور اگر لوگوں کو یہ پتہ کہ ظہر کی نماز کے لیے جلدی آنے میں کتنا ثواب ہے, لستبقوا الیہ, تو ضرور وہ سبقت کر جاتے اس میں. یعنی ظہر کے لیے وقت سے پہلے آنے کے اجر کو جان لیتے تو پھر اس کے لیے بھی جلدی کرتے. ولو یعلمون ما فی الاتمتی, اور اگر وہ جان دیتے کہ کیا ہے اتمہ میں. یاد ہے آپ کو پیچھے اتمہ کیا پڑھا تھا؟ جی, دیر کر کے پڑھی گئی نماز یعنی عشاء, بس صبح اور صبح کی نماز یعنی فجر. لاتوہما ولو حبن, تو وہ ضرور آتے یعنی صبح کی اور عشاء کی جماعت میں ضرور جاتے, اگرچہ حبن گھٹنوں کے بل جاتے, جیسے بچہ چلتا ہے نا یعنی پاؤں بھی اور ٹانگوں سے, اس طرح یا گھٹنوں کے بل چلتے یعنی آ بھی نہ سکتے تو اس طرح سے آتے. آج کیا حالات ہے؟ کتنے لوگ ہیں کہ جن کو یہ حدیث معلوم؟ کیا آپ ایک چھوٹی سی ایکٹیویٹی کرنا چاہیں گے؟ اس حدیث کو خوبصورت سی کیلیگرافی میں لکھائیے, بلکہ ہم سسٹر ایمان سے ریکویسٹ کرتے ہیں کہ اگر اس حدیث کو لکھیں اور بہت خوبصورت طریقے سے اس کی کوئی فوٹوگرافی کر کے ایک پرنٹ آؤٹ بنا کے ہم ڈفرینٹ مسجدوں میں ریکویسٹ کر کے لگواتے ہیں, جو آئیں وہ وہاں پڑھیں تو دوبارہ ضرور آئیں. اور اس کو عام طور بھی اس کو کامن پبلیسائز بھی کیا جا سکتا ہے. آج کل تو بہت آسان ہے, واٹس ایپ پہ اور اس طرح پکچرز میسج جاتے ہیں, تو اس حدیث کو عام کرنے کی ضرورت ہے. آپ سب ایک چھوٹا سا کام کر لیں کہ اس حدیث کو گھر کے مردوں میں سے جس کو تک بھی آپ پہنچا سکیں ضرور بیٹھ کر طریقے سے کتاب کھول کر بغیر جذبات میں آئے پیش کیجیے، اور نہ کوئی تانا دیں کہ آپ یہ جملہ نہیں کہنا، بس ویسے ہی آپ پیش کیجیے، شاید اللہ تعالیٰ کسی کو اس میں سے خیر دے دے آپ کے ذریعے سے. پھر اگلی حدیث دیکھیے گا، باب ہے اذان العمى اذا كان له من يخبره، اندھے کو اگر کوئی وقت بتانے والا ہو تو اس کا اذان کہنا. جو لفظ نا یخبره، اس کو خبر دے، کس کی؟ وقت کی. کیونکہ اندھے کو خود تو وقت کا نہیں پتہ چلتا، مطلب یہ کہ اگر وقت پہ اذان دے سکے ایسا شخص جو آنکھوں کی دولت سے محروم ہے تو وہ بھی دی جا سکتی ہے. عن ابن عمر رضی اللہ عنہما ان رسول اللہ صلی اللہ علیہ وسلم قال ان بلالا یؤذن باللیل، آپ نے فرمایا، ابن عمر کی روایت ہے کہ اللہ کے نبی نے فرمایا بلال رات کو اذان دیتے ہیں، یعنی ذرا اندھیرے ہی اندھیرے میں دیتے ہیں، لہذا فقربو، تو تم کھایا کرو اور پیا کرو، حتی ینادی ابن ام مکتوم، یہاں تک ابن مکتوم اذان دے. قالا، راوی کہتے ہیں وکان رجل آمن، ابن مکتوم تو ایک نابینا شخص تھے، لا ینادی حتی یقال له، وہ اذان نہیں دے پاتے تھے جب تک کہ ان کو کہا نہ جاتا اصبحت اصبحت، کہ صبح ہو گئی صبح ہو گئی. سبحان اللہ، یعنی ان کو وقت نہیں پتا چلتا تھا تو لوگوں کو کہنا پڑتا، تو جب وہ کہتے تو پھر اذان دیتے، تو تھوڑی سی ان کی اذان پہلے ہوتی تھی، تو کیا پتا چلا کہ نبی صلی اللہ علیہ وسلم کی زندگی ہی میں سحری کی اذان دینے کا رواج تھا. حضرت بلال رضی اللہ تعالیٰ عنہ کی جو اذان تھی یہ سحری کی اذان تھی، جیسے آج بھی اگر افطاری کا آپ کہہ لیجیے نا اعلان ہے کہ سحری کے لیے اٹھو، کچھ جگہوں میں آپ نے دیکھا ہوگا ڈھول پیٹے جاتے تھے، کبھی الارم لگائے جاتے تھے، تو حضرت بلال کی اذان لوگوں کو الرٹ کال دے تو کھا لو، تو وہ کھاتے رہتے تھے. بعض لوگ کہتے ہیں کہ یہ تہجد کی اذان ہے، کچھ اس طرح مختلف چیزیں، تو ساری باتوں میں سے کیا ہے کہ جب سونے والا اٹھتا ہے تو نماز کی تیاری کرتا ہے، اور اس وقت یعنی جو اذان دیتے ہیں لوگ ان کو دیکھ لینا چاہیے. دیکھیں ہر جگہ کے رواج کی بات ہے نا، مثلا آپ کہہ سکتے ہیں کہ کچھ ملکوں میں یہ اذان نہیں ہوتی، بس یہ کہ جیسا کہ آج کل ایسا ہی ہے، لیکن اس میں ایک ہلکا سا اشارہ ہے کہ ہمیں خود اپنے اٹھنے کے لیے الارم لگا لینا چاہیے تاکہ ہم نماز کو مس نہ کریں، اور نماز سے پہلے اگر کچھ کھانا پینا ہے تو اس کو بھی کھا سکے، اور اس سے یہ بھی پتہ چلتا ہے کہ دین کی وسعت ہے. پھر اس کے بعد اگلا دیکھیے گا الاذان بعد الفجر، طلوع فجر کے بعد اذان دینا، کیا اس کی بھی اجازت ہے؟ عن حفصة رضی اللہ عنہا اللہ صلی اللہ علیہ وسلم کان اذا تکف المؤذن لصبح وبدا الصبح، حضرت حفصہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی عادت تھی کہ جب مؤذن صبح کی اذان کے لیے کھڑا ہو جاتا اور صبح نمایاں ہو جاتی، صل رکعتین خفیفتین قبل ان تقام الصلاۃ، تو آپ فرض نماز کھڑی ہونے سے پہلے دو ہلکی سی رکعتیں پڑھ لیا کرتے تھے. یہ کون سی رکعتیں؟ یہ فجر کی سنتیں تھیں جو آپ سفر اور حضر میں ادا کرتے تھے. پھر اس کے بعد صبح صادق سے پہلے اذان کہنا، الاذان قبل الفجر. عن عبداللہ ابن مسعود رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال، حضرت عبداللہ بن مسعود سے روایت ہے کہ رسول اللہ کہتے ہیں آپ نے فرمایا لا يمنعن احدكم او احد منكم اذان بلال من سحوره فانه يؤذن، تم میں سے کوئی بلال کی اذان سن کر سحری کھانا ترک نہ کرے، کیونکہ وہ رات کو اذان کہتے ہیں تاکہ تہجد پڑھنے والا آرام سے لوٹ جائے. او ينادي بليل ليرجع قائمكم، جو کھڑا تھا تہجد پڑھنے والا وہ لوٹ جائے، والی ینبینہ نائمکم، اور تاکہ وہ اطلاع دے دیں تم میں سے سونے والوں کو. یعنی آپ کی یہ اذان کیوں ہوتی تھی کہ تہجد پڑھنے والے آپ تہجد چھوڑ دیں اور آپ کھانے پینے کا فکر کریں یا اگلی دیر کے لیے تیاری کریں، اور جو سو رہا ہے اس کو بھی بیدار کر دے، جا کے اس کو بھی اٹھانا ہے. خود اٹھنا آسان ہے، دوسروں کو اٹھانا بہت ہی مشکل ہے. وَلَيْسَ أَن يَقُولَ الْفَجْرُ أَوِ الصُّبْحِ، فجر ایسے نہیں ہے. اور پھر آپ نے اس کے بعد کیا کہا، وقال بأصابعه ورفعها الى فوق، اور آپ نے اپنی انگلیوں سے اشارہ کرتے ہوئے پہلے ان کو اوپر اٹھایا، وتعتان الى اسفل، پھر آہستہ نیچے کی طرف جھکا دیا، حتی یقول ہاکذا، پھر فرمایا کہ فجر اس طرح ہوتی ہے، کس طرح؟ یشیر بسبابتیہ احداہما فوق الاخرى ثم مدہما عن یمینہ وشمالہ، آپ نے اپنی دونوں شہادت کی انگلیاں ایک دوسری کے اوپر رکھ کر انہیں دائیں بائیں پھیلا دیا، یعنی دونوں گوشوں میں روشنی پھیل جائے تو صبح ہوتی ہے. یعنی اس سے کیا پتا چل رہا ہے، باڈی لینگویج بھی یوز کرتے تھے، کچھ چیزیں ہاتھوں کے اشاروں سے سمجھاتے تھے. بات کا خلاصہ کیا تھا کہ جب رات کی جلدی کی اذان ہوتی ہے تو وہ تہجد گزاروں کے لیے ہوتی ہے کہ وہ اٹھیں واپس جائیں اور جو سو رہے ہیں ان کو اٹھا دیں، اور ایسے وقت میں بھی فجر نہیں ہوگی. پھر انگلیوں کے اشارے سے آپ نے پہلے اوپر اٹھایا، پھر نیچے جھکایا، پھر کہا کہ فجر اس طرح ہوتی ہے، اور اپنی دونوں شہادت کی انگلیاں آپ دیکھیں نا، دونوں انگلیوں کو ایک دوسرے کے اوپر رکھ کر انہیں دائیں بائیں پھیلا دیں، یعنی اس طرح سے رکھے مراد ہے کہ دونوں برابر، یعنی تھوڑا سا فیلنگ دی جا رہی ہے کہ روشنی جب پھیلے تو صبح ہوگی، تو پھر وہ فجر کی اذان کا وقت ہوگا. پھر اگلا باب ہے اذان اور تکبیر کے درمیان اپنی مرضی سے نفل نماز پڑھنا. یہ کئی لوگ سوال بھی کرتے ہیں کہ مسجد میں جائیں اور ہم تو گھر سے سنتیں ادا کر چکے، ابھی جماعت نہیں ہوئی یا ابھی وہاں وقت فرق تھا، بیچ میں کوئی نفل نماز یا مسجد میں داخل ہونے کے نفل پڑھ سکتے ہیں تو اس کا کیا حکم ہے؟ بین کل اذانین الصلاۃ لمن شاء. عن عبداللہ ابن مغفل المزنی رضی اللہ عنہ ان رسول اللہ صلی اللہ علیہ وسلم قال، عبداللہ بن مغفل مزنی سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، بین کل اذانین صلاۃ ثلاثن لمن شاء. یہ بات آپ نے تین بار فرمائی کہ ہر دو اذان کے درمیان نماز ہے اگر کوئی پڑھنا چاہے. اب یہ دو اذانیں کون سی ہیں؟ جی، اذان اور اقامت. اذان اور اقامت کے بیچ میں جو وقت ہوتا ہے جو بھی چاہے اس میں نماز پڑھ سکتا ہے. وفی روایت، اور ایک اور روایت میں کیا ہے، بین کل اذانین صلاۃ، ہر دو اذانوں کے درمیان ایک نماز ہے. ثم قال فی الثالثۃ، پھر تیسری مرتبہ فرمایا، شاہد جو پڑھنا چاہے. تو مراد یہ کہ آپ پڑھ سکتے ہیں، یعنی اس میں آپ کو ایک سمپل ایشو مل گیا کہ سنتیں ادا کر بھی چکے ہیں پھر بھی آپ نفل ادا کر سکتے ہیں. فجر کی سنتوں اور فرضوں کے درمیان شرط ایک ہے کہ فرض نماز شروع نہ ہو، کیونکہ حدیث میں آتا ہے کہ جب فرض نماز شروع ہو جاتی ہے تو کوئی دوسری نماز پھر اس وقت پہ نہیں ہوگی. پھر اسی طرح اگلا باب ہے، سفر میں چاہیے کہ ایک ہی مؤذن اذان دے. من قال لی یؤذن فی السفر مؤذن واحد. عن مالک ابن حویرس رضی اللہ عنہ قال، مالک بن حویرس سے روایت ہے، انہوں نے فرمایا، اتیت النبی صلی اللہ علیہ وسلم فی نفر من قومی، میں اپنی قوم کے چند آدمیوں کے ساتھ نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوا. فاقمنا عندہ 20 لیلۃ، اور بیمار آپ کے ساتھ قیام رہا. وکان رحیما رفیقا، آپ انتہائی رحم دل اور بڑے ملنسار تھے. فلما را شوقنا الی اہالینا، جب آپ نے ہمارے اشتیاق گھر والوں کی طرف دیکھا کہ اب ہم جانا چاہتے ہیں، قال، فرمائے، ارجعوا، جاؤ، فکونوا فیہم، تو ان کے ساتھ رہو، وعلموہم، اور ان کو سکھاؤ، وصلو، اور نماز پڑھو، یعنی جاؤ گھروں میں جو سیکھا ہے وہ سکھاؤ، دین کی تعلیم دو. فَإِذَا حَضَرَتِ الصَّلَاةُ، پھر جب نماز کا یا اذان کا وقت ہو جائے، فَلْيُؤَذِّنْ لَكُمْ أَحَدُكُمْ، پھر چاہیے کہ تم میں سے کوئی ایک اذان دے. وَلْيَؤُمَّكُمْ أَكْبَرَكُمْ، اور پھر اس کے بعد کوئی اذان کہہ دے جو تم میں سے بڑا ہو. پھر یعنی کہہ دیں پھر ول یا ام، یہ جو لفظ ہے نا یا امکم، تو امام بننا، یعنی امامت وہ کرائے جو اکبرکم، تم میں سب سے بڑا ہو. تو پتہ کیا چلا کہ سفر میں صبح کی دو اذانیں نہیں کہنی چاہیے بلکہ ایک ہی اذان کافی ہے. دیکھیں سفر میں بہت سہولت ہے نا، اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم کی ان ساری روایت سے کیا پتہ چلتا ہے کہ سفر میں انسان ایک مقصد کے لیے جاتا ہے تو بلا وجہ وقت ضائع بھی نہیں کرنا چاہیے، اور جس مقصد کے لیے گئے ہیں اس کو جلدی سے پورا کیجئے اور اس کے بعد واپس آ جائیے. یہ ہمارے دین کا حسن ہے. ہر چیز اپنے وقت پہ اچھی رکھتی ہے اور اس وقت پہ اس کو پورا کرنا یہی دینداری ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمارے لیے دین کو اس کی اصل شکل میں لینا اور اس پہ عمل کرنا آسان کر دے. آخری روایت دیکھ لیں گے. عنہ رضی اللہ فی روایت اتا رجلان النبی صلی اللہ علیہ وسلم یریدان السفر. حضرت مالک بن حویرسی کہتے ہیں کہ دو شخص, خود مالک اور ان کے دوست, ایک نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے. وہ کیا چاہتے تھے؟ سفر کرنا چاہتے تھے. وقال النبی صلی اللہ علیہ وسلم, تو ان سے رسول اللہ صلی اللہ علیہ وسلم نے کہا, اذا انتما خرجتما, جب تم دونوں سفر کے لیے نکلو, فاذنا, تو اذان دیا کرو, ثم اقیما, پھر اقامت کہنا, ثم پھر, لیا امکما, امامت کروائے, اکبرکما, تم میں سے سب سے بڑا ہو, یعنی جو عمر میں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ان سارے احکامات کو عملی زندگی میں لانے والا بنائے. آپ ایک چیز ضرور دیکھیے گا ان ساری چیزوں کو پڑھتے ہوئے کہ چھوٹی چھوٹی باتیں بھی بتا دیں. اب اذان دینی ہے, کب دو, کیسے دو, کب نہیں دو, تو یہ سب کیا سکھاتی ہیں کہ ہم مسلمان ایک پابند زندگی بسر کرنے والے ہیں. بہت سارے لوگ اس چیز کو نہیں سمجھتے, جس کی وجہ سے پھر اپنا نقصان کرتے ہیں. تو آج کے لیے اتنا کافی ہے. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم.
اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی سسٹرز, الحمدللہ ابھی ہم نے اپنا لیسن کمپلیٹ کیا اور صحیح بخاری کا, تو چلیے ہم ایک ریکیپ کرتے ہیں. ٹھیک ہے, آپ سب ریڈی ہیں؟ الحمدللہ. چلیے یہ بتائیے کہ ہم نے حدیث نمبر 377 میں کیا چیز دیکھی ہے, اذان کے وقت کیا کہنا چاہیے؟ دعا کر کہنی چاہیے. وہ دعا الحمدللہ ہم سب کو یاد ہوگی نا, سب کو یاد ہے؟ جی الحمدللہ. تو یہ دعا پڑھنی چاہیے. ٹھیک ہے, تو اس دعا کے پڑھنے کا فائدہ کیا ہوگا؟ آفٹر اذان اگر آپ دعا کہہ پڑھتے ہیں تو اس کا فائدہ کیا نظر آیا ہمیں اس حدیث سے؟ نبی صلی اللہ علیہ وسلم کی شفاعت نصیب ہوگی انشاءاللہ. بالکل ٹھیک ہے, آگے چلتے ہیں کہ اذان کے بارے میں کیا پڑھنی چاہیے. کر سکتے لیکن یہ ہوگی کب؟ اچھا آپ نے دیکھا ہے سبحان اللہ کبھی؟ ابھی میں یہ پڑھتے ہوئے دیکھ رہی تھی. بالکل, when they knew about اجر, جب اجر کا پتا ہوگا کہ اس کا اجر کتنا زیادہ ہے. ہاں, تو یہاں پر نارملی یہ دیکھا جاتا ہے کہ جب کہیں جماعت ہو رہی ہوتی ہے, نماز کے لیے لوگ کھڑے ہوتے ہیں, اور اگر کوئی کہتا ہے کہ جی اذان دے دیں, تو سب ایک دوسرے کو کہہ رہے ہوتے ہیں, اچھا آپ دے لیں, آپ دے لیں. ہاں, ایسا لگ رہا تھا جیسے ہم اپنے اجر بانٹ رہے ہیں. حالانکہ آپ دیکھیے کہ یہ تو سبحان اللہ, یعنی اس میں تو یہ کہا جا رہا ہے کہ اتنا بڑا ریوارڈ ہے, اگر لوگوں کو پتہ چل جائے تو وہ آپس میں یعنی کہ وہ قرعہ ڈالیں گے, ڈرا کریں گے کہ کون جو ہے وہ اذان دے گا. تو ضرورت کیا ہے کہ اس حدیث کو عام کرنے کی نا. اور اس میں اور کون کون سی چیزیں آپ نے دیکھی اس حدیث کے اندر جس کا بہت زیادہ ریوارڈ ہے؟ اذان ہم نے دیکھ لیا نمبر ٹو. ویری ایزی امال ٹو ارن بگ ریوارڈ. جی بالکل, پہلی صف میں, جی پہلی صف میں کھڑا ہونے کا. اس کے معاملے میں بھی آج مسلمانوں کی کیا سوچ ہے یا کیا ہمیں طریقہ نظر آتا ہے؟ لوگ سوچتے ہیں کہ ہم آخری صف میں کھڑے ہوں تاکہ جلدی سے باہر نکل سکیں. سنیے آپ نے یہ بات, جلدی جائیں نماز کے لیے. جی, اور کیوں پیچھے کھڑا ہونا چاہتے ہیں؟ تاکہ جلدی سے نکل سکیں نا. اللہ اکبر کبیرہ. ٹھیک ہے, اس کے بعد ایک اور کیا چیز ہے, ایک اور کیا چیز پڑھی تھی؟ ظہر کی نماز میں جلدی جانا, جانے کے لیے بہت ریوارڈ ہے. اور اول وقت میں نماز پڑھنا نا, قرآن یعنی یہ جو تھا کہ جی اول وقت میں نماز پڑھنا. اور کون سی دو نمازوں کی جماعت میں آئیں گے؟ فجر اور عشاء کی جماعت میں شامل ہونا. اللہ اکبر. دیکھیے بظاہر کتنے آسان کام ہے نا, لیکن شیطان کتنا مشکل بنا دیتا ہے کتنا. اور یہ چیزیں ہماری نظروں سے ہی اوجھل ہیں. یہ جو حدیث ہیں اگر آپ دیکھیے کہ یہ جو ریوارڈز ہیں یہ ہم میں سے کتنے لوگوں کو پتہ ہیں کہ اس کے کیا ریوارڈ ہے. اور جب ہی تو سب آرام سے رہتے ہیں نا, پتہ ہی نہیں ہے. تو ہم سب نے کوشش کرنی ہے کہ ہم نے اس کو عام کرنا ہے. بلکہ ہم ایک سروے بھی کرتے ہیں, بھول بھی جاتے ہیں بالکل. ہم ایک سروے کر کے دیکھتے ہیں کہ ہمارے جاننے والوں میں, ہمارے آس پاس میں کتنے لوگوں کو یہ پتا ہے نا. اب ہم نے کوئی جا کے اپنے علم کا روب نہیں ڈالنا, لیکن جسٹ ایک اپنی جیسے ایک ہوتا ہے نا کہ اپنی ہم یہ دیکھنا کہ کتنا ضروری ہے ہمارے لیے کام کرنا, ان چیزوں کو آگے پھیلانا. بالکل آبزرو کر لیجئے کہ کتنی کمی ہے اس علم کے بارے میں. ٹھیک ہے, چلیے. کیونکہ جس کو پتا ہوگا وہ تو جلدی کرے گا, ہے نا. اچھا, اب یہ بتائیے کہ اگر کوئی بلائنڈ شخص ہے تو کیا وہ اذان دے سکتا ہے؟ جی بالکل دے سکتا ہے, پر کیسے دے گا؟ وہ تو ٹائم کو ویسے تو نہیں دیکھ رہا نا. وقت کا بتا دینا چاہیے جب, بالکل جب کوئی اسے بتائے گا. بالکل ٹھیک ہے. اچھا جی, السلام علیکم ورحمۃ اللہ. اب آواز آ رہی ہے؟ جی الحمدللہ. اچھا یہ بتائیے کہ فجر کے بعد کیا اذان کہنی چاہیے؟ جی کہی جا سکتی ہے. ہمیں کیا دلیل ملی کہ حضرت ام المومنین حضرت حفصہ رضی اللہ تعالیٰ عنہا کیا کہتی ہیں, روایت کرتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم یہ عادت مبارکہ تھی کہ جب مؤذن صبح کی اذان کہنے کھڑا ہو جاتا اور صبح کی اذان ہو جاتی تو دو رکعتیں ہلکی سی فرض کے قائم ہونے سے پہلے پڑھ لیتے تھے. یعنی فرض جو ہے وہ اس وقت پڑھ لیا کرتے تھے. اچھا, پھر فجر کی جو اذان ہے وہ کس سے پہلے کہی جا سکتی ہے؟ کیونکہ ہم نے دیکھا تھا نا اس وقت دو اذانیں ہو رہی تھیں. جی سننا پڑتے تھے, بالکل. دو اذانیں ہو رہی تھیں, پہلی اذان کون دیتے تھے؟ پہلی اذان کون دیتے تھے؟ حضرت بلال رضی اللہ تعالیٰ عنہ دیتے تھے. کیا مقصد ہوتا تھا؟ یعنی وہ جو اذان تھی وہ کس لیے ہوتی تھی؟ تہجد کے لیے لوگ اٹھ جاتے تھے, رائٹ؟ بالکل ٹھیک ہے. اور پھر فجر کی اذان کون دیا کرتا تھا؟ یعنی پھر دوبارہ جو اذان دی جاتی تھی اس کا کیا مقصد ہوتا تھا؟ ام مکتوم، مکتوم دیتے تھے جی کہ فجر کی، بالکل، تاکہ جو ہے وہ جا کر جو تہجد پڑھنے ہیں وہ ان کو اٹھا دیں. اچھا پھر اس کے بعد اذان اور اقامت کے درمیان کیا کوئی نماز پڑھی جا سکتی ہے؟ جی جی ایز مچ ایز یو وانٹ، بالکل پڑھی جا سکتی ہے، جتنی ہم پڑھ سکتے ہوں پڑھ لینی چاہیے. اچھا سفر کے دوران کیا ہوگا؟ سفر کے دوران کیا اذان دی جائے گی؟ جی اذان دی جائے گی. اور امامت کے لیے آئے نمبر سوری حدیث نمبر 383 میں بتائیے کہ دیکھ کر کے اذان دینے کے لیے، امام کے لیے کیا کرائیٹیریا رکھا تھا نبی صلی اللہ علیہ وآلہ وسلم نے؟ اولڈیسٹ پرسن دے گا، جی اولڈیسٹ پرسن. اور اس کے بعد پھر مزید ڈویژنز بھی ہیں، لیکن یہاں سے ہمیں پتہ چلتا ہے کہ جو تم میں سب سے بڑا ہو وہ تمہارا امام بن جائے. بالکل. یعنی یہ بات ہمیں سمجھ میں آ گئی کہ جب سفر میں بھی نکلیں گے تو اذان دینی ہے، ٹھیک ہے؟ اگر نماز کا وقت آ جائے تو پھر اذان دو، اقامت کہو، اور پھر جو سب سے بڑا ہو وہ جو ہے تمہارا امام بن جائے. رائٹ، امام بنے اور وہ پھر نماز پڑھا دے. جی تو الحمدللہ، بٹ اونلی ون اذان. جی یہاں پر جو ہے وہ ہمارا آج کے لیسن کا ریکیپ بھی مکمل ہوتا ہے. اب یہ بتائیے کہ آپ میں سے کوئی ایسا ہے کہ جو حدیث پڑھنا چاہ رہے آ کے ابھی رائٹ اوے، ہم دیکھتے ہیں کیونکہ ہم پریکٹس کر رہے ہیں. اور 77 سے شروع کیا تھا نا، ہم ایک چھوٹی سی کوئی حدیث دیکھتے ہیں جو کہ آپ لوگ پڑھیں آ کر، اور اس میں کوئی میمورائزیشن کی ضرورت نہیں ہے، صرف دیکھ کے پڑھنا ہے ہم نے، ٹھیک ہے نا؟ تو پڑھنے کے لیے ٹرائی کرنا چاہ رہے کوئی؟ جواب نہیں آ رہا، ایک دم خاموشی ہو گئی، کیوں بھائی؟ میری آواز آ رہی ہے نا سب کو؟ اچھا الحمدللہ آواز آ رہی ہے. اچھا کہیں ڈر گئے آپ لوگ شاید، ہاں کہ پڑھنا پڑے گا آ کر. آئی نو تھوڑا سا ڈفیکلٹ ہوتا ہے جب ہم حدیث پڑھتے ہیں ایز کمپیئر ٹو قرآن پڑھنے کے، ہے نا؟ لیکن الحمدللہ کوشش تو ہم سب نے کریں گے. اچھا ماشاء اللہ، دو سسٹرز کے ہینڈ بھی ریز ہو گئے ہیں. سسٹر شہناز فاطمہ، آپ کی آئی ڈی کیا ہے؟ اگر آپ یہاں آئی ڈی لکھ دیجئے تو ایڈمنز کے لیے ایزی ہو جائے گا. اچھا جی، ہم ایسا کرتے ہیں کہ اصل میں چاہ رہی ہوں کہ کوئی چھوٹی سی ہم ڈھونڈ لیں. چلیے حدیث نمبر 380 کا، جو 380 کو پڑھتے ہیں، ٹھیک ہے؟ حدیث نمبر 380، باپ فجر کے طلوع ہونے کے بعد اذان کہنی چاہیے، ٹھیک ہے؟ آپ سب ریڈی ہیں؟ چلیے تو انشاءاللہ تعالی، سسٹر شہناز نے اپنی آئی ڈی لکھ دی ہے، اوکے گڈ. تو آپ مائک لیجئے اور پلیز پڑھیے، پہلے ہم درود پڑھیے گا اور پھر انشاءاللہ حدیث کے ورڈز پر.
हेलो, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। जी, मेरी आवाज आ रही है? मेरे पास जो लिंक दी गई है ना क्लास में, तो उसमें जो नंबर हैं वो डिफरेंट हैं। तो आप मुझे हदीस का अगर बता देंगे कौन सी हदीस है, तो मैं ट्राई कर सकती हूँ कि कौन सा नंबर है, क्योंकि मेरे में नंबर बिल्कुल डिफरेंट है। हजरत हफ्सा, जी मैं माइक छोड़ूं? तालू, ए फजर के बाद अजान देना। जी एक मिनट भाई, मैं तलाश करती हूँ, अगर मुझे मिल जाती है तो। अभी पढ़ी तो थी हदीस ना हमने। क्या सूर्य
जी सिस्टर्स, इंशाल्लाह मैं अगर आप में से किसी को मिल जाती है, मैं हदीस पढ़ती हूँ। हदीस नंबर मेरे पास 380 है, फजर के तुलू होने के बाद अजान कहनी चाहिए। हमने लेसन शुरू किया था 377 से, राइट? तो जहां से हमारा लेसन शुरू हुआ था, 1, 2, 3, 4, 1, 2, या फोर्थ वन जो हदीस है वो होगी। मैं इसको एक दफा पढ़ लेती हूँ ताकि आप लोग इसको देख लीजिए, फिर इंशाल्लाह आप लोग सुनाइए। अन हफ्सतु अन्ना रसूल अल्लाही सल्लल्लाहु अलैहि वसल्लम काना इज़ा तकफल मुअज़्ज़िनु लिस्सुबही व बदअ अस्सुबहु सल्ला रकअतैनि खफीफतैनि قبل أن تقام الصلاة। जी आप सबको मिल गई, और मैंने एक दफा पढ़ दी है ताकि अगर कहीं आपको कुछ जबरदस्ती की भी हो रही हो तो आप उसे नोट डाउन कर लीजिए। ठीक है, चलिए आप माइक लीजिए और इंशाल्लाह हम स्टार्ट करते हैं। ठीक है जी, फर्स्ट सिस्टर इंशाल्लाह आप माइक ले लीजिए। अस्सलाम वालेकुम व रहमतुल्लाह।
السلام عليكم ورحمة الله وبركاته. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. آمين. عن حفصة رضي الله عنها أن رسول الله صلى الله عليه وسلم كان إذا اعتكف المؤذن للصبح وبدأ الصبح صلى ركعتين خفيفتين قبل أن تقام الصلاة، رواه البخاري. جزاك الله خير. السلام عليكم ورحمة الله وبركاته.
السلام عليكم ورحمة الله وبركاته. اللهم صل على محمد. عن حفصة رضي الله عنها أن رسول الله صلى الله عليه وسلم كان إذا اعتكف المؤذن للصبح وبدا الصبح صلى ركعتين خفيفتين قبل أن تقام الصلاة. جزاك الله خير. السلام عليكم.
वाहिया की खैर, माशाल्लाह, बाराकल्लाह फी सिस्टर्स, आप लोगों ने बहुत अच्छा पढ़ा है और बहुत अच्छी ट्राई भी करी है, कोई मिस्टेक भी नहीं हो रही माशाल्लाह। और अल्हम्दुलिल्लाह हमारे पास एक बोनस है आप सबके लिए, उस्ताजा जी हमारे साथ इस वक्त लाइव मौजूद हैं, तो इंशाल्लाह ताला हम उस्ताजा जी से बात करते हैं। ठीक है, तो और बाकी सिस्टर्स जिनके हैंड रेज हैं, इंशाल्लाह अल्लाह ताला आपकी नीयत का आपको बेपनाह अजर दे और आप इससे जो है वो ज्यादा लर्न करने वाले बने इंशाल्लाह। तो मैं माइक उस्ताजा जी को दूंगी।
अस्सलाम
जी,
वालेकुम।
जी उस्ताजा जी बोलिए।
जी अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
جی آواز جا رہی ہے.
جی سب آپ پوچھیے, آواز آ رہی ہے؟
جی آواز آ رہی ہے.
الحمد للہ, کیسے ہیں آپ؟ الحمد للہ. دیکھیے بہت دن سے آپ کی کلاس میں بات کرنے کو دل تھا, لیکن اللہ نے آج کا وقت لکھا ہوا تھا. بلکہ میں نے جب یہ کورس شروع ہو رہا تھا تو نیت کی تھی کہ میں سوچا تھا کہ میں اس کو انشاءاللہ ایز اے جسٹ لائک لسننگ سنوں گی بھی, لیکن اسی کے بعد سے ہی ٹریولنگ کے آپ لوگوں سے بات چیت ہی نہیں ہو سکی. لیکن میں خوش ہوں کہ ماشاء اللہ آپ جو سیکھ رہے ہیں, ہمارے پاس بہت اچھے اچھے ٹیچرس بن جائیں گے, اور جن کو انشاءاللہ اپنے اپنے فیلڈ میں اللہ کے حکم سے مہارت حاصل ہوگی. تو بس بات یہی ہے کہ کوئی بھی چیز دنیا میں کچھ محنت کے بغیر نہیں ملتی. تو مجھے پتا ہے کہ آپ کے لیے تجوید اور گرامر تو
جی پلیز ویٹ کیجیے گا, کنیکشن جو ہے وہ ڈسکنیکٹ ہوا.
السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ. جی استاذہ جی, آپ کی آواز ڈسکنیکٹ ہو گئی.
جی تو میں یہ بات آپ لوگوں سے کہہ رہی تھی کہ آپ لوگ کبھی اگر ڈاؤن فیل کریں گے اٹس ٹو مچ اور ساتھ نہیں چل پا رہے, اور بس وہ ہوتا ہے کہ شیطان ذہن میں یہ ڈالتا ہے کہ میں نہیں کر سکتی تو اس کو چھوڑ دیتی ہوں نا, تو اگر کبھی ایسی تو فیلنگ آپ کو آئے تو اس وقت آپ چند باتیں سوچیں. سکتا ہے آپ کی ایسا نہ ہی ہوتا ہو, لیکن میرا اپنا گمان لوگوں کو ضرور اس طرح کی چیزوں میں آ کے فیلنگز آتی ہیں. تو سب سے پہلی بات دیکھیں کہ آپ یہ سوچیں کہ میں جو کر سکتی ہوں میں وہی کروں گی, اور کوشش تو بیسٹ کے لیے ہوگی لیکن ریزلٹس جو بھی ہیں میں اس پہ راضی ہوں نا. اور دوسری بات ہے کہ اس رستے میں جتنی بھی محنت ہے, چاہے آپ تجوید میں کریں, چاہے گرامر میں کریں, یا پھر آپ حدیث کو یاد کرنے میں کرتے ہیں, تو ایک ایک کس کس کے رستے میں نا, نہ تو آپ کو کسی ڈگری کی پرواہ ہوگی نہ آپ کو. تو آپ دیکھیں کہ اللہ تعالیٰ تو ذرا سا بھی اجر ضائع نہیں کرتے نا, تو ہمیشہ ایک ایک اس کو لینا ہے, ڈونٹ گیو اپ. بلکہ آپ جس لیول پہ ماشاء اللہ پہنچ کے اس طرح مختلف کورسز کے بعد اب ایک ایڈوانس کرتے لیول میں, یہ بھی ایک آپ کی پارٹ آف دا ٹریننگ ہے کہ اپنے گیو اپ نہیں کرنا. تو گیو اپ نہیں کرتا, آپ سوچیں کہ میرے اس کورس کی کوالیفیکیشن جو اینڈ پہ مجھ سے چاہیے اپنے اندر, کہ میرے اندر اس طرح کی عادت. جی جزاک اللہ خیر, مجھے لگتا ہے کہ اس وقت تھوڑا سا نیٹ اسی طرح سے چل رہا ہے, تو اتنی بھی بات ہوگی. بلکہ اب آپ لوگ مائک لے کر کچھ شیئر کریں تو سب مجھے تو لگے گا کہ آپ لوگوں کو اس کورس میں کوئی مشکل آ رہی ہے, کوئی کوشچن, کوئی اچھی بات بھی بتائیے کہ آپ اس سے کیا لے رہے. تو مجھے لگتا ہے کہ آپ بولیں گے تو مجھے زیادہ اچھا لگے گا بجائے اس کے کہ میں کچھ بولوں. تو گو ہیڈ, آپ لوگ مائک لیجیے.
جی سسٹرز, ہم آپ میں سے جو بھی مائک لینا چاہ رہے ہیں اور اپنے اپنی شیئرنگ کیجیے. انشاءاللہ استاذہ جی ہمیں سن رہی ہیں. اس وقت دو سسٹرز کے ہینڈ ریز دکھ رہے ہیں, کیا آپ لوگ کریں گے, پارٹیسپیٹ کریں گے؟ تو اپنے ہینڈ میں مائک ڈراپ کر رہی ہوں, مائک لیجیے اور اپنی شیئرنگ ضرور کیجیے کہ آپ کیا شیئر کرنا چاہ رہے ہیں اپنے کورس کے حوالے سے. جزاک اللہ خیر, السلام علیکم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمدللہ, یہ الحمدللہ آج تو سر جی سے میری لائیو بھی بات ہوئی, ابھی 3 بجے ہی تقریباً ہم گھر واپس آئے, سر جی کا درس تھا ہمارے یہاں پہ قریب ہی. تو الحمدللہ, تو جہاں تک گیو اپ کی بات ہے تو اب تو اس سٹیج پہ ہیں, تو اب تو ہم میرے خیال میں کہ مشکل ہی ہے کہ گیو اپ کریں, کہ جو سمجھتے تھے کہ جس نے ہمیں بہت زیادہ یعنی کہ محنت یا بہت ٹائم دینا, جو ایک 3-3 گھنٹے بیٹھنا, مور دین 3 آور سم ٹائمز, اور اب تو الحمدللہ ہفتے میں صرف 2 دن ہی ہوتے ہیں اور وہ بھی 2 گھنٹے. تو بے شک اب ذمہ داری بھی بڑھ رہی ہے, کیونکہ جو جتنا بھی علم لیتے ہیں تو
زیادہ یہ فیلنگ آتی ہیں کہ اب ہمارے اوپر ذمہ داری بھی زیادہ ہے، جتنا علم زیادہ آ رہا ہے اس کو بھی آگے پہنچانا، عمل کرنا الحمدللہ. لیکن میرا جہاں تک خیال ہے کہ میں تو انشاءاللہ اللہ تعالیٰ سے دعا ہے، کیونکہ ہم انسان تو کچھ بھی نہیں کر سکتا، اللہ کی تو جی الحمدللہ. سوری مائک ڈراپ ہو گیا تھا. تو یہی میں کہہ رہی تھی کہ انشاء اللہ تعالیٰ ہم ان کو ساتھ لے کے چلیں گے، جو ہم نے ٹائم گزارنا تھا، جو جو جس بہت جو شروع میں انسان کو لگتا ہے کہ اسٹرگل ہے، بہت محنت ہے، یہ وہ، تو اس ٹائم پہ تو آ کے تو اس لیول پہ تو انشاءاللہ ہم کوشش ہوگی ہماری کہ اس کو آگے پہنچائیں، اور اس لیول پہ تو آ کے ہم اگر چھوڑ دیں تو میرا خیال ہے کہ پھر ہم جو ہم نے پڑھا وہ تو پھر ایک قسم کا جو ہم بیٹھے کی نیت کی تھی آگے بڑھانے، قدم بڑھانے کی یا کچھ بھی، تو پھر میرے خیال میں ہم کچھ نہیں کر پائیں گے اگر ہم یہیں سے چھوڑ دیں. تو میں تو انشاءاللہ باقی سسٹرز کو بھی کہتی ہوں تو وہ بھی آگے بڑھیں، اور جو ہمارا یہ ہے کہ مشکل ہے تو ایسی کوئی بات نہیں. ٹھیک ہے جی، میں زیادہ ٹائم نہیں دیتی. جزاک اللہ خیر و احسن الجزا. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
ہیلو، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میری آواز آ رہی ہے آپ لوگوں کو؟ جی استاذہ، الحمدللہ یہ میرا پہلا کورس ہے نور القرآن کے ساتھ. پہلے جتنے بھی کورس ہیں میں نے الہدا سے کیے ہیں، لیکن الحمدللہ میں آپ کا ہمیشہ لیکچر سنتی رہی ہوں. تو مجھے جو آپ کے لیکچر میں بات پسند آتی ہے وہ یہ ہے کہ آپ ڈیلی لائف سے جو ہمارے بتاتے ہیں کہ اس حدیث کا امپلیمنٹیشن ہے، وہ مجھے بہت زیادہ اٹریکٹ کرتا ہے الحمدللہ، اور اس سے بہت فائدہ بھی ہوتا ہے مجھے، اور میں شیئر بھی کرتی ہوں اپنے بچوں کے ساتھ. اور الحمدللہ اس کورس سے بھی ہمیں بہت فائدہ ہو رہا ہے. اور جو مین چیز مجھے لگی، ایک تو آپ کے جو ٹپس ہوتے ہیں ماشاءاللہ جو ڈیلی لائف کے، اور دوسرا ماشاءاللہ جو تجوید بھی ہماری بہت نکھر رہی ہے الحمدللہ. بہت سی چیزیں ایسی تھیں جو کلیئر نہیں تھیں، لیکن اب بہت ہی پریکٹیکل وے میں بتاتی ہیں سسٹر ہمیں. شیطان نے بہت مجھے ڈرایا تھا کہ اتنے چار بچوں کے ساتھ کیسے کرو گی، لیکن الحمدللہ جو بہنوں کا جو کہتے ہیں نا کمپنی بڑا اثر کرتی ہے، تو الحمدللہ کچھ بہنوں نے پھر مجھے موٹیویٹ کیا کہ نہیں کرنا چاہیے، اور ٹائم نکل آتا ہے سب. جی سسٹر فاطمہ ہیں، تو الحمدللہ پھر میں نے کوشش کی، اور اب میں اللہ کا بڑا شکر ادا کرتی ہوں کہ میں نے یہ کورس جوائن کیا، اور الحمدللہ میں بہت کچھ سیکھ رہی ہوں. اور اب میری دعا ہے کہ الحمدللہ آپ اسی طرح ہمیں پڑھاتی رہیں. اللہ آپ کی صحت میں، آپ کی اچھی آپ کی صحت دے آپ کو، اور دل میں برکت دے. آمین.
میں ایکچولی سب کا دل سے شکر ادا کرنا چاہ رہی تھی. جو بھی ایڈمن ہے، آپ کی ایفرٹس اللہ تعالیٰ قبول کرے. میں ایکچولی ایڈوانس کورس بھی ساتھ میں کر رہی ہوں، تو مجھے لگ رہا تھا کہ یو نو جب میں نے سنا کہ گرامر کا، دس از دا فرسٹ ٹائم میں نے گرامر کا کورس لیا ہے، تو مجھے لگ رہا تھا کہ آئی وونٹ بی ایبل ٹو ڈو اٹ، لیکن الحمد للہ آئی تھنک وی گاٹ ون آف دا بیسٹ ٹیچرس. تو مجھے بہت اچھا لگ رہا ہے، اسپیشلی گرامر جو میرے لیے بالکل نیا ہے. I have done مطلب استاذہ کے ساتھ جو لنڈن کا کورس تھا وہ کیا تھا، اور ابھی ایڈوانس کورس، اور آن سائٹ میں بھی استاذہ ہمارے ساتھ تھی. تو اٹس اے ویری گڈ فیلنگ الحمد للہ ٹو کیپ کنٹینیوئنگ. جیسے استاذہ نے کہا کہ وی کانٹ گیو اپ ناؤ، اب تو چلتے رہنا ہے. الحمد للہ اللہ تعالیٰ ہمارے لیے آسانیاں کریں جو بھی چھوٹے موٹے ہرڈلس آ جاتے ہیں، لیکن آئی ایم انجوائنگ دس کورس الاٹ. اور بہت بہت شکریہ آل دا ایڈمن جو ریکارڈنگز اسپیشلی آپ لوگ جو اپلوڈ کرتے ہیں آن ٹائم، اٹ از ویری ویری ہیلپ فل. جزاک اللہ خیر. وہی کہنا چاہ رہی تھی، اللہ تعالیٰ ہم سب کو توفیق دے ہم اس کا حق ادا کر سکیں، جو بھی ہم سیکھ رہے ہیں اس پہ عمل کر سکیں. جزاک اللہ خیر. السلام علیکم.
وعیاک خیر، جزاکم اللہ خیرا کثیرا. آپ تمام سسٹرز کی پارٹیسپیشن کا اللہ سبحانہ و تعالی ہماری چھوٹی چھوٹی جو ہم کوششیں کر رہے ہیں اسے اپنے راستے میں قبول فرمائیں، اور اس کا بڑا بڑا سا اجر ہمیں عطا کریں. آمین. اور جو بھی ہم علم سیکھ رہے ہیں، جو کچھ بھی پڑھ رہے ہیں، اسے ہم بہت اچھی طرح سے یعنی کہ اپنے عمل میں لانے والے بن سکیں. آمین الہی آمین. چلیے انشاءاللہ پھر یہاں پر رک جاتے ہیں. جزاکم اللہ خیر کثیرہ, آپ کی پارٹیسپیشن کا, آپ کی شیئرنگ کا, اور بھی سسٹرز کی شیئرنگ کا انتظار رہے گا. اگر ہم ساتھ ساتھ اپڈیٹ اس طرح ایک دوسرے کو کرتے رہیں گے تو اس میں مزید اگر آپ لوگوں کو کوئی بھی چیز مشکل لگتی ہے, کوئی چیز آپ چینج کرنا چاہتے ہیں, تو آپ ضرور ای میل کر کے بتائیے, ٹھیک ہے؟ یعنی آپ کو کسی چیز میں مشکل ہو رہی ہے تو انشاءاللہ آپ کی ضرور بے ضرور ہیلپ کی جائے گی, ٹھیک ہے نا؟ تو چلیے پھر یہاں رک جاتے ہیں. جزاکم اللہ خیر کثیر, ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم. سبحانك اللهم وبحمدك, نشهد أن لا إله إلا أنت, نستغفرك ونتوب إليك. السلام عليكم ورحمة الله وبركاته.